أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله من الشيطان الرجيم الحمد لله الذي هدانا لهذا والصلاة والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم وان هذا صراطي مستقيما فاتبعوه ولا تتبعوا السبل فتفرق بكم عن سبيلي وقال وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا وقال اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا وقال النبي صلى الله عليه وسلم تركت فيكم أمرين لن تزلوا ما تمسكتم بهما كتاب الله وسنتي أما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و ذبح ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر الحمدللہ جیسا کہ آج کے اس عنوان اعلان ہو چکا تھا کہ آج کا عنوان انشاءاللہ العزیز جو ہے بدعت کے تعلق سے ہوں گا اور اس عنوان کو تو سنت یا اتباع سنت کے بعد رکھنے کا صرف اور صرف خالص مقصد یہ تھا کہ ایک انسان جب اتباع سنت کی بات جانتا ہے تو اس کے بالمخالف جو کام ہوتا ہے وہ کیا ہے وہ بھی وہ جانے اور وہ یہ ہے کہ وہ بدعت ہے دین اسلام میں کوئی نئی چیز ایجاد کرنا تو بہرحال انشاءاللہ العزیز آج چند باتیں آپ کے سامنے جو ہے بدعت کے تعلق سے جو رکھنے کی جو ہے کوشش کروں گا اللہ سبحانہ تعالیٰ نے قرآن میں جگہ جگہ جس طرح سے کل ہم نے دیکھا بار بار یہ فرمایا کہ اطاعت کرو اللہ کی اور اطاعت کرو اس کے رسول صلی اللہ علیہ وسلم کی فرما برداری کرو بات مانو اللہ کی اور اس کے رسول صلی اللہ علیہ وسلم کی اب کوئی شخص اگر اس کے برخلاف کام کرے یا اپنی خواہشات کے مطابق کام کرے یا اپنی منمانی کرے اس معاملے میں تو یہ عمل جو ہے یا ایسا عمل جو ہے اللہ سبحانہ تعالیٰ قیامت کے دن اسے قبول نہیں کرے گا اور وہ رد کر دیا جائے گا وہ عمل مردود ہوں گا اور لوٹا دیا جائے گا اس پر پلٹا کر بھیج دیا جائے گا تو یہ بات ہمارے لیے بہت زیادہ ضروری ہے کہ دین اسلام کیا ہے ہم اس کو جانیں ورنہ ایسا نہ ہو کہ ہم ایک عمل زندگی بھر کرتے رہیں اور اس کے بعد جب موت ہمیں جو ہے آ جائے اور موت کے بعد اللہ سبحانہ تعالیٰ اور اس کے فرشتے ہم سے یہ کہیں کہ دنیا میں کیا کر کے آیا اور میں کہوں کہ یہ تو پوری فہرست ہے میرے پاس جو میں کام کر کے آیا لیکن وہ جو بھی عمل تھے جس کو میں اسلام سمجھتا تھا در حقیقت وہ اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے بتائے ہوئے طریقے پر نہ تھے اور وہ ایک بدعت تھی جس کے تعلق سے اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں کہ قیامت کے روز میں حوض کوثر پر ہوں گا اور اس پر میرا ممبر رکھا جائے گا اور اس پر اتنے گلاس ہوں گے پانی پینے کے جتنے مرتبان جتنے کے آسمان کے تارے ہیں اور امت کے لوگ میری امت کے میرے پاس آ رہے ہوں گے اور کچھ لوگ جن کو میں اپنے امتی سمجھوں گا وہ میرے طرف بڑھ رہے ہوں گے اور جب وہ میرے نزدیک آنا چاہیں گے فرشتے ان کو روک کر جو ہے ہکالنے کی کوشش کریں گے میں کہوں گا اے فرشتوں یہ تو میرے امتی ہیں یہ میرے امت کے لوگ ہیں تم انہیں کیوں نہیں آنے دیتے ہو میرے پاس اور حوض کوثر کے تعلق سے اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اس کا پانی جو ایک بار پی لیں گا اس کو کبھی پیاس نہ لگیں گے اور تمام مومن جا رہے ہوں گے اور ان لوگوں کو ہکالا جا رہا ہوں گا رسول اللہ فرمائیں گے وہ میری امت ہے انہیں آنے دو فرشتے کہیں گے اللہ کے رسول صلی اللہ علیہ وسلم آپ کو اس کا علم نہیں کہ آپ کے جانے کے بعد انہوں نے کیا کیا آپ کے دین نے بدعت کی نئی نئی باتیں ایجاد کی اللہ کے رسول صلی اللہ علیہ وسلم کہیں گے انہیں دور کرو میری نظر سے دور لے جاؤ اور ان لوگوں کو اللہ کے رسول صلی اللہ علیہ وسلم کی نظر سے دور لے کر جہنم میں ڈال دیا جائے گا تو میں سمجھتا ہوں ایسا شخص جو حوض کوثر کے پاس جا رہا ہو اور اسے فرشتے پھر روکیں اور اس کو پھر واپس کریں میں سمجھتا ہوں اس سے زیادہ نامراد کوئی شخص نہیں ہوں گا یہ کن لوگوں کا حال ہے جو یہ سمجھتے ہیں دنیا کے اندر کہ ہم اللہ کی کتاب اس کے رسول کے طریقے پر ہیں لیکن در حقیقت وہ جس چیز پر عمل کرتے ہیں سوائے بدعت کے سوائے ایجاد کردہ چیزوں کے کچھ بھی نہیں ہوتی اور آج دین اسلام کا یہ حال ہے کہ اگر دین اسلام کی بات کسی سے کہی جاتی ہے تو وہ اجنبی لگتی ہے آج کے معاشرے میں اور بدعتیں اتنی عام ہو چکی ہیں, بالخصوص شرک اور بدعتیں اتنی عام ہو چکی ہیں کہ توحید اور سنت جو ہے یہ اجنبیت دکھتی ہے, یہ اجنبی چیز دکھتی ہے. لوگوں نے اتنی بدعتیں بنا دی کہ جس کی کوئی حد نہیں, اور اس سے موازنہ بھی کرتے ہیں مومن اور غیر مومن کا, مسلمان ہے یا غیر مسلم ہے اس کا فرق بھی کرتے ہیں, اور سوالات بھی کرتے فلاں عید آپ نہیں مناتے, کون سی عید, رمضان بقرعید, نہیں اس سے ہٹ کر فلاں 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 عید, ہم تو اس کو نہیں مناتے, ارے پھر تو آپ مسلمان نہیں ہیں. ایک انسان پریشان ہو رہا تھا, کیا واقعی میں دو سے زائد عید ہے اس امت کو دی گئی؟ رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں اس امت کو دو ہی عیدیں دی گئی, عید الفطر رمضان کی عید اور عید الاضحیٰ بقرعید, اب تیسری عید کا تو کہیں تذکرہ ہی نہیں ہے کتاب و سنت میں. اور یہ چیزیں اتنی عام ہو چکی ہیں کہ جب اصلی چیز آتی ہے یا جب عید کا موقع آتا ہے, ہم اتنی عیدیں منا چکے ہوتے ہیں عید سے پہلے, یہ ایک بدعت کا بہت بڑا نقصان ہے. اتنی عیدیں منا چکے ہوتے ہیں کہ جب عید آتی ہے تو ہم پریشان ہوتے ہیں, یا ہمارا ٹائم پاس نہیں ہوتا ہے, یا ہم جو ہے بور ہو کر سو جاتے ہیں عید کے دن, اس لیے کہ اتنی عیدیں منا چکے اصلی عید کو چھوڑ کر کہ اب جب اصلی عید آئی تو وہاں ہم سو رہے ہیں اور جو ہے نیند اختیار کر رہے ہیں. تو یہ ہوتا ہے کہ جب بدعتیں رائج ہوتی ہیں اور بدعتیں دین میں داخل ہوتی ہیں تو سنتیں اور دین اسلام غائب ہو جاتا ہے اور بدعتیں دین بن کر بیٹھ جاتی ہیں. اور جب کوئی انسان اللہ کی کتاب اس کے رسول صلی اللہ علیہ وسلم کی سنت کی بات کرتا ہے تو لوگ کہتے ہیں یہ اجنبی بات ہے, یہ ایک نئی بات آپ نے ایجاد کی, جبکہ بہرحال جو وہ کرتے ہیں وہ بدعت ہوتی ہے, وہ دین اسلام میں نئی باتیں ہوتی ہیں. تو یہ بڑی اہم چیز ہے کہ ہم اللہ کی کتاب اس کے رسول صلی اللہ علیہ وسلم کی سنت کو اپنے پہ لازم جانے اور تا حیات اس پر رہنے کی جو ہے کوشش کریں. اور اس کے لیے سب سے اول ہے کہ آپ اللہ کی کتاب اس کے رسول صلی اللہ علیہ وسلم نے جو دین لایا اس کا علم حاصل کرے. اگر اس کا علم نہیں ہوگا تو یہ سب فتنے جو فساد مچ رہے ہیں یہ ہونا جو ہے فطرت ہوں گی. تو اس کے لیے جو ہے دین اسلام کی صحیح ہم تعلیم حاصل کریں, یہ بات ہمارے لیے جو ہے بہت زیادہ ضروری ہے. بہرحال اس چیز پہ جو ہم دھیان رکھیں, اسی طرح جو ہے جب ایک انسان دین اسلام کو چھوڑ کر بدعت میں ملوث ہو جاتا ہے, جب ایک انسان کتاب و سنت چھوڑ کر بدعت میں ملوث ہو جاتا ہے تو وہی چیز اسے بدعت نظر آ, وہی چیز اسے دین اسلام نظر آتی ہے. ایک انسان جب بدعت میں بہت زیادہ ملوث ہو جاتا ہے, مطلب اسلام کو چھوڑ کر نئی نئی باتوں کو زیادہ اختیار کر لیتا ہے, تو پھر اس کے لیے اسلام کی اہمیت باقی نہیں رہتی, وہ بدعت اس کے لیے کیا ہو جاتی ہے, اسلام بن جاتی ہے, اور وہ اس بدعت کو دین سمجھ کے کرتا ہے. اور یہی سب سے بڑا فتنہ ہے کہ ایک انسان بدعت کو بدعت نہیں سمجھتا. ایک انسان اگر گناہ کبیرہ کرتا ہے تو وہ افسوس کرتا ہے, دل میں نادم ہوتا ہے اور اپنے آپ کو بدلنے کی کوشش کرتا ہے. ایک انسان اگر کوئی حرام کام کرتا ہے تو اپنے آپ کو بدلنے کی کوشش کرتا ہے, لیکن جب ایک انسان کو بدعت کرتا ہے تو وہ نیکی کی نیت سے کرتا ہے اور کبھی اپنی اصلاح کی وجہ امید نہیں کرتا. یہ سب سے بڑا اور سب سے بڑا نقصان اس بدعت کا ہے کہ ایک انسان اس کو دین سمجھ کے کرتا ہے اور موت تک اس کو توبہ نصیب نہیں ہوتی. اس لیے علماء کہتے ہیں ایک بدعتی کو توبہ نصیب نہیں ہوتی. کیوں نہیں ہوتی؟ کہ بدعتی بدعت کو دین سمجھ کے کرتا ہے, اس لیے کبھی توبہ کا اسے موقع ہی نہیں ملتا ہے. لیکن اس کے برعکس اگر کوئی دوسرا گناہ ہو تو انسان گناہ سمجھ کے کرتا ہے اور فوراً اپنے آپ کو بدلنے کی کوشش کرتا ہے, اور جب زندگی میں جیسا موقع ملتا ہے اپنے آپ کو بدل لیتا ہے. لیکن جب معاملہ بدعت کا ہوتا ہے اسے وہ دین سمجھ کے کرتا ہے, اسی لیے علماء کہتے ہیں بدعتی کو توبہ نصیب نہیں ہوتی. یہ تو وہ دین اسلام کو عمل یا دین اسلام میں نئی چیزوں پر ایسا عمل کرتا ہے جیسے کہ اسلام پر عمل کر رہا ہو. اب جب کوئی ایک انسان کسی بدعت کو اسلام سمجھ لے تو کیا وہ اس چیز سے کبھی توبہ کریں گا مرے دم تک؟ وہ اسی کو دین سمجھیں گا اور اسی کے مطابق عمل کریں گا, اور اس پر ہی موت کو جو باعث فخر سمجھیں گا اپنے لیے. اسی لیے سفیان ثوری رحمہ اللہ, ایک بڑا ان کا مشہور قول ہے, وہ کہتے ہیں کہ ایک بدعتی کو توبہ نصیب نہیں ہوتی, اور دوسرا وہ کہتے ہیں کہ شیطان کو ایک گناہگار سے معصیت کرنے والے سے زیادہ ایک بدعتی پسند ہے. شیطان کو ایک معصیت گناہگار انسان سے بدعتی زیادہ پسند ہے, اس لیے کہ گناہگار انسان گناہ کو گناہ سمجھ کے کرتا ہے, بدعتی گناہ کو نیکی سمجھ کے کرتا ہے, شیطان کو زیادہ محبوب ہے اس کے بنسبت. کہ تو جب ایک انسان کوئی کام غلط ہے سمجھ کے کرے تو توبہ کے پورے دروازے اس کے لیے کھلے, توبہ کرنے کے اس کے پورے اندیشے باقی ہیں. لیکن جب بدعت کرے اور اسے ہی دین اسلام سمجھے تو اب توبہ کا کہاں اندیشہ رہا. اسی لیے وہ کہتے ہیں کہ شیطان کو معصیت اور گناہوں سے زیادہ بدعت پسند ہے, اس لیے کہ بدعتی جو ہے وہ دین سمجھ کے عمل کرتا ہے اور کبھی توبہ نہیں کرتا ہے, تو شیطان اس عمل کو زیادہ پسند کرتا ہے. اور اللہ سبحانہ تعالیٰ نے اس چیز سے قرآن نے بڑا زبردست ہمیں آگاہ کیا, افسوس کی اس آگاہی کو ہم بھول بیٹھے. کل چند آیتیں رکھی تھی, پھر آج دہراتا ہوں آیتوں کو اس جو ہے عنوان کے تحت. اللہ سبحانہ تعالیٰ نے سورہ انعام سورہ نمبر 6 آیت نمبر 124 سے فرمایا, جو آیتیں میں نے خطبے میں تلاوت کی, پہلی آیت میں اللہ نے فرمایا وَأَنَّ هَذَا صِرَاطِ مُسْتَقِيمًا فَاتَّبِعُوهُ وَلَا تَتَّبِعُوا السُّبُلَ فَتَفَرَّقَ بِكُمْ عَن سَبِيلِهِ. اس آیت کے اندر या इस आयत को समझाने से पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस आयत को किस तरह से सहाबा को समझाया वो वाकया आपको सुनाता हूँ, जिसको निसाई और अहमद ने रिवायत किया, मुस्नद अहमद, कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम एक सहाबी का इंतकाल हुआ, उस इंतकाल में गए और खबर खोदी जा रही थी, वक्त बाकी था, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खबर के पास मट्टी में बैठे हुए थे। आपने एक छड़ी एक लकड़ी उठाई झाड़ की टहनी और उस टहनी से कुछ आप बनाने लगे। सहाबा देखने लगे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या कर रहे हैं। जब आप सल्लल्लाहु अलैहि वसल्लम वहां से हटे और देखा सहाबा ने तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम एक सीधी लकीर मारी, स्ट्रेट लाइन, और उसके दाएं और बाएं उल्टे और सीधे हाथ की तरफ जो है कई और लकीरें मारी और फिर कहा ये जो सीधी लकीर है बीच की ये मेरा रास्ता है, इसकी इत्तबा करना, इसकी पैरवी करना, इस पर चलना, और जो मैंने दाएं और बाएं जानिब सीधे और उल्टे हाथ की जानिब जो और लकीरें मारी, इस हर लकीर पर एक शैतान है जो तुम्हें गुमराही की तरफ बुलाता है। तो सहाबा ने कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मामला बहुत हसास है, तफसील और बताइए और समझाइए हमको ये। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम यही आयत पढ़ी, सूरह अनाम आयत नंबर 154, और कहा वअन्न हाज़ा सिरातिम मुस्तकीमन, कि ये जो सीधी लकीर है ये मेरा रास्ता है, फत्तबिहू, तो इसकी इत्तबा करना, वला तत्तबिउस सुबुला फतफर्रक बिकुम अन सबीली, और इसके अलावा रास्तों की इत्तबा मत करना वरना तुम सीधे रास्ते मेरे रास्ते से भटक जाओगे। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या हमें हुक्म दिया के, और अल्लाह सुब्हान तआला ने कुरान में क्या हुक्म दिया कि अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के बताए गए तरीके पर हमको चलना है, इससे हटकर जो भी तरीका होगा वो सारे के सारे तरीके शैतान के ईजाद करता है, शैतान उन तरीकों की तरफ बुलाता है और इंसान को सीधी राह से अल्लाह की राह से उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की राह से सिरात मुस्तकीम से उसे क्या करता है हटा देता है। दूसरी आयत जो मैंने तिलावत की इसमें अल्लाह सुब्हान तआला फरमाता है वमा अताकुम रसूलु फखुज़ूहु वमा नहाकुम अन्हु फंतहु, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, मुसलमानों जो तुम्हें दे दे उसे ले लिया करो और जिससे रोक दे उससे रुक जाया करो। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जो हमें दे उसे हमें लेना है और जिससे रोक दे उससे रुक जाना है। बिल्कुल बात वाज़ेह है, कल इसकी मैंने तफसीलात रखी। और आइए तीसरी आयत जो मैंने आपके सामने तिलावत की वो सूरह मायदा उसकी आयत नंबर 3 का आखिरी हिस्सा था। अल्लाह सुब्हान तआला जिसने फरमाता है अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रज़ीतु लकुम अलइस्लाम दीना, कि आज मैंने तुम्हारे लिए तुम्हारा दीन मुकम्मल कर दिया, अल्यौम अकमलतु लकुम दीनकुम, तुम्हारे लिए तुम्हारा दीन मुकम्मल कर दिया, व अतममतु अलैकुम निअमती, और अपनी नेमत तुम पर पूरी कर दी, और रज़ीतु लकुम अलइस्लाम दीना, और अगर जो भी शख्स मेरे पास इस्लाम लेकर आएगा मैंने उस चीज को कबूल कर लिया और उस पर मैं राजी हो गया। तो ये बात पता चली इस आयत से कि अल्लाह सुब्हान तआला का दीन, दीन इस्लाम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में मुकम्मल हो गया। बात वाज़ह है, क्या किसी को शक है इसमें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद भी ये दीन बढ़ता रहा, चलता रहा, इजाफा होते रहे, तब्दीलियां आती रही? कोई भी ऐसा शख्स नहीं ना हमें, इस आयत पे हम सबका ईमान है ना कि रसूलुल्लाह पे जो उतरी हज्जतुल विदा में, जबकि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम सहाबा से पूछा क्या मैंने तुम तक पैगाम पहुंचा दिया, हल बल्लगतु, क्या मैंने तुम तक अपना पैगाम पहुंचा दिया, आलू बला, सबने कहा अल्लाह के रसूल आपने पहुंचा दिया। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने आसमान की तरफ देखा और अपनी कलमे की उंगली उठाई शहादत की और कहा अल्लाहुम्मा अशहद अल्लाहुम्मा अशहद अल्लाहुम्मा अशहद, ऐ अल्लाह तो इस बात का गवाह है ना, ऐ अल्लाह तो इस बात का गवाह है ना, ऐ अल्लाह तो इस बात का गवाह है ना कि मैंने इन मुसलमानों तक, इन इंसानों तक दीन इस्लाम मुकम्मल जू का तू पूरा वाज़े बिल्कुल रोशन एकदम जो है सूरज की तरह इनके सामने जो है रख दिया। और उसके बाद यह आयत नाज़िल हुई, तफसीर में आता है अल्यौम अकमलतु लकुम दीनकुम, कि आज मैंने तुम्हारे लिए तुम्हारा दीन मुकम्मल कर दिया, व अतममतु अलैकुम निअमती, और अपनी नेमत तुम पर पूरी कर दी, व रज़ीतु लकुम अलइस्लाम दीना, अब जो कोई मेरे सामने इस्लाम लेकर आएगा मैं उससे राजी हो गया। तो पता चला इस्लाम कब मुकम्मल हुआ, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दौर में ही इस्लाम मुकम्मल हो गया। बिल्कुल वाज़ह है, बिल्कुल इमाम, किसी को मैं समझता इसमें कोई शक नहीं, कोई दो राय नहीं, कोई इख्तिलाफ नहीं। और चौथी जो हदीस मैंने आपके सामने पढ़ी, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जब एक सहाबी ने पूछा अल्लाह के रसूल हमें कुछ नसीहत कीजिए, तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया तरक्तु फीकुम अमरैन, अगर तुम इख्तिलाफात से, फितनों और फसाद से बचना चाहते हो तो मैं तुम्हें दो चीजें छोड़े जा रहा हूँ, लन तज़िल्लु मा तमस्सक्तुम बिहिमा, तुम हरगिज हरगिज गुमराह ना होंगे जब तक इन दोनों चीजों को थामे रखोगे, किताबुल्लाह व सुन्नती, कि अल्लाह की किताब और मेरी सन्नत। तो इस हदीस में भी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने दीन इस्लाम में कितनी बातें शामिल की, शरीयत इस्लाम में कितनी बातें शामिल की, अल्लाह की किताब और आपकी सुन्नत का किसी को इख्तिलाफ है कि तीन चीजें हैं इसमें? नहीं, दो ही हैं, اللہ کی کتاب اس کے رسول کی سنت اسی سے ساری چیزیں ماخوذ ہیں, اسی سے ساری چیزیں نکالی جاتی ہیں. بہرحال اصل یہ دو ہی چیزیں ہیں, اصل میں کوئی تیسری چیز شامل نہیں ہے. رسول اللہ نے جو صحابی کو وصیت کی کہ دو چیزیں چھوڑے جا رہا ہوں, اگر انہیں تھام لوں گے تو ہرگز گمراہ نہ ہوں گے, اور وہ اللہ کی کتاب اور میری سنت. تو جو شخص ان دونوں چیزوں کو تھام لے گویا وہ اسلام پر رہا, گمراہی سے بچا اور نجات پر چلا, یا نجات کے راستے پر صراط مستقیم پر چلا. بسم اللہ الرحمن الرحیم. تو ہم نے دیکھا کہ قرآن میں اللہ سبحانہ تعالیٰ نے اور اس کے رسول صلی اللہ علیہ وسلم نے کئی احادیث میں, یہ تو میں نے آپ کے سامنے ایک نمونہ رکھا, انشاءاللہ آگے اور احادیث رکھوں گا آپ کے سامنے, کئی احادیث میں دین اسلام میں کوئی نئی چیز ایجاد کرنے سے یا دین اسلام جس طرح سے اللہ اور اس کے رسول نے بتایا اس میں کسی قسم کی تبدیلی سے, کسی چیز کی زیادتی سے اور کسی چیز کی کمی سے ہمیں جو ہے سخت منع کیا ہے. اب آئیے آگے, بدعت کیا ہے, بدعت کیا ہے اور سنت کیا ہے, یہ دونوں چیزیں ہم جان لیں. سنت اسے کہتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے اقوال, آپ کے قول, اسی کے ساتھ جو ہے آپ کا فعل جو عمل آپ نے کیا, اور تیسرا آپ کی تقریر جو عمل آپ نے ہوتا ہوا دیکھا اور اس پر خاموش رہے, ان تینوں چیزوں کو سنت کہتے ہیں. علماء نے الگ الگ اس کے جو ہے اصطلاحات دی ہے, ڈیفینیشنز دی ہے, بہرحال ایک مختصر سا جو دے رہا ہوں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جو کام کا حکم دیا, جو کام خود کیا اور جو کام ہوتے ہوئے دیکھا اور اس پر خاموشی اختیار کی, یہ تینوں چیزیں بن جاتی ہے سنت کہلاتی ہیں. کچھ علماء نے کہا اس میں سیرت, اخلاقیات اور آپ کے اوصاف بھی شامل, بہرحال یہ بھی آپ شامل کر سکتے ہیں, لیکن اصل جو ہے وہ کیا ہے, رسول اللہ نے جو حکم دیا, جو عمل کیا اور جس چیز کو دیکھا اور خاموش رہے, یہ تینوں چیزیں بن جاتی ہے سنت. اب بدعت کیا ہے تو سن لیجئے, بدعت جو ہے وہ ہر وہ عمل بدعت ہے جو ثواب اور نیکی کی نیت سے کیا جائے لیکن شریعت نے اس کی کوئی بنیاد یا اس کی کوئی دلیل نہیں دی ہے. ہر وہ کام جو نیکی اور ثواب کی نیت سے کیا جائے جس کے تعلق سے شریعت اسلامیہ نے کوئی حکم نہیں دیا اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کا حکم نہیں دیا, نہ وہ عمل کیا نہ وہ عمل کبھی دیکھا اور اس پر خاموش رہے, یہ سارے عمل مردود ہیں, یہ اللہ کے سامنے قبول نہیں ہوں گے, یہ قیامت کے دن رد کر دیے جائیں گے. یہ ہوئے بدعت, ہر وہ کام جو شریعت اسلامیہ نے جس کا حکم نہیں دیا, رسول نے نہ حکم دیا نہ کیا نہ دیکھ کر خاموش رہے, ایسے کام کو اگر آپ ثواب اور نیکی سمجھ کے کرتے ہیں تو یہ بدعت ہو جائیں گے. ٹھیک ہے, تو میں نے جو کہا دین اسلام میں, ورنہ لوگ کیا کرتے ہیں, مولانا نے بہت بولے بدعت کیا, میں خود تو گھڑی پہنے ہوئے تھے, رسول اللہ نے گھڑی پہنی کیا, میں نے کیا کہا دین اسلام میں, دین میں, دنیا کی بات نہیں کی, دین میں, دنیا میں اسلام نے آپ کو بدعت کا پورا حکم دیا, آپ جتنی بدعت ہے دنیا میں کا کیجئے, ٹیبل ایسا نہیں الٹا رکھنا چاہے رکھ دیجئے, کوئی مسئلہ نہیں, یہاں نہیں وہاں کھڑے ہونا چاہے کھڑے ہو جائیے, یہ عمارت توڑ کے نئی منا تعمیر کرنا چاہے کیجئے, اپنی گاڑی کو تبدیل کرنا چاہتے ہیں اس میں نئی بدعت ہے, بدعت سمجھتے ہیں نئی چیز, اس کو تبدیل کرنا چاہتے ہیں بالکل کیجئے, اونچے سے اونچی عمارتیں بنانا چاہتے ہیں بناتے جائیے, اس میں اسلام نے منع نہیں کیا دنیا میں, ایک سے ایک ٹیکنالوجی استعمال کرنا چاہتے ہیں کیجئے, ایک سے ایک اچھے آلات اور ایک سے ایک لباس بالکل کیجئے, کوئی حرج نہیں اس پہ, لیکن مسئلہ کہاں آئے گا, دین اسلام میں کوئی عمل ہے نا. رسول اللہ نے مائک پہ کبھی اسپیچ دی کیا, लोग करते हैं ऐसा, बिदअत का दर्श सुन के जाते हैं, बड़ी बातें कर रहे थे घड़ी ये वो फलां फलां। तो मैंने ये इसलिए वजाहत की, दीन इस्लाम में कोई काम सवाब और नेकी की नियत से, ठीक है। दुनिया में इस्लाम ने आपको इजाजत दी इन्वेंशन की, डिस्कवरीज की, और बिदअत जिसको कहते हैं आम जबान में तब्दीलियों की, बदलना किसी चीज को, आपको पूरा इख्तियार है। लेकिन जहां इख्तियार है वहां हमने क्या किया? आज दुनिया में इख्तियार है बिदअत का, क्या किया वहां? क्या कोई इजाद आज हमारे नाम पर है? कोई तब्दीलियां कुछ भी नहीं। लेकिन जहां रोका गया बिदअत से, नई नई बातों से, वहां बड़े बड़े टावर्स खड़े कर दिए बिदअत के हमने, शिर्क के और बिदअत के और गुमराहियों के। और जहां हुक्म था दुनिया में करो जितना तुमको तब्दीलियां लाना है, वहां तो हम रुके रहे। लेकिन दीन इस्लाम में इतनी तब्दीलियां कर दी कि आज दीन इस्लाम को पहचानना ही मुश्किल है। एक साहब जो हमेशा कहा करते थे, एक आलिम, कि इस्लाम ने आपको इजाजत दी दुनिया में बड़ी बड़ी इमारतें बनाइए, ऊंचे से ऊंची इमारतें बनाइए, लेकिन मुसलमानों ने दीन में बिदत करके ऊंची ऊंची इमारतें बनाई, बोले दुनिया में नहीं बनाई कभी इमारत। मतलब दीन में ऐसी बिदत ईजाद कर रहे हैं, ऐसे काम कर रहे हैं जो बिल्कुल गलत है, और दुनिया के मामले में जहां इख्तियार है वहां छोड़ दिया। तो दीन इस्लाम में कोई ऐसा काम जो सवाब और नेकी की नियत से किया जाए, जिसका शरीयत ने हुक्म ना दिया हो, ना रसूलुल्लाह ने हुक्म दिया, ना किया, ना देख कर खामोश रहे, ऐसा काम अगर कोई करे वो मर्दूद है, अल्लाह उसको रद्द कर देगा, वो काबिल कबूल क़यामत के दिन अमल नहीं होगा। इसे कहते हैं बिदत, ये हुआ बिदत। और इसे कई डेफिनेशन हैं, ये जो मैंने आपको डेफिनेशन दिया ये मुत्तफ़िक़ अलैह बुखारी और मुस्लिम की हदीस का मफ़हूम था, और उलमा ने कहीं इसके और इस्तेलाहात डेफिनेशंस दिए। बहरहाल खैर इस्तेलाहात में जाने का नहीं, एक मोटी बात आप समझ रहे, दीन इस्लाम में कोई भी नया काम करना जो अल्लाह की किताब उसके रसूल ने हुक्म नहीं दिया, जिसको शरीयत कहते हैं, ये दोनों मिल जाए, अल्लाह की किताब उसके रसूल की सुन्नत, तो ये शरीयत बन जाती है। शरीयत ने जिसको हुक्म नहीं दिया वो क्या हुआ? अमल बिदत हुआ। तो ये थी बिदत और वो थी सुन्नत। अब इसके आगे जो है बिदती जो है दीन इस्लाम में नए काम करके इतना नुकसान पहुंचाता है, याद रखिए, जितना नुकसान आज तक कुफारों ने भी इस दीन को नहीं पहुंचाया। बिदती दीन इस्लाम में बिदत कर इतना नुकसान करता है अपना और इस उम्मत का, जितना कि नुकसान आज तक कुफारों ने भी नहीं किया। ऐसा ऐसा नुकसान इस बिदत ने की और ऐसी ऐसी चीजें की कि अगर सहाबा जिंदा होते तो आज वो कहते ये मुसलमान तो कोई एक अलग दीन पर चल रहे हैं। मुसलमान आज के अगर कोई सहाबी आ जाए इस दौर में और मुसलमानों को देख ले तो वो कहेंगा ये मुसलमान तो कुछ और ही दीन है इनका, ये दीन इस्लाम पर तो नहीं चल रहे। इसलिए कि इतनी बिदतें हमने ईजाद की, दिन और रात की बिदतें, खाने और पीने की बिदतें, और महीने और सालों की बिदतें, हर किस्म की बिदतें आप ले ले आपको मौजूद मिलेंगी, मौजूद मिलेंगी। हत्ता कि दीन इस्लाम को बिदतों से तोला जाता है, जो जितना बिदत दी है उतना ज्यादा दीन इस्लाम को मानने वाला कहलाता है, और जो दीन इस्लाम पर चलना चाहता है उसे बिदती कहा जाता है। मतलब जो असल था और उसको नकली कह रहे हैं, और जो नकल था उसको असल कह रहे हैं। ये हालत हमारी हो चुकी है। क्यों? तो एक ऐसे माशरे में हम रह रहे हैं जिसकी मिसाल मैं बार बार देता हूं कि एक घराना है या एक इलाका है जिसमें सारे लोग नंगे हैं, सारे लोग बेहया हैं, सारे लोग बेशरम हैं, और एक शख्स लिबास में आ जाए और हयादार हो और हया की बातें करे तो सब कहते ही अजीब आदमी आ गया, कौन है ये, बिदत कर रहा है करें। जबकि असल तो इन्होंने बिदत की कि बेहाई और लिबास और नंगा मन इख्तियार किया, वो नहीं कर रहा है गलत काम, ये सब कर रहे हैं। लेकिन माशरे में ये काम इतना फैल गया, क्या वो शख्स आता तो वाकई महसूस करता कि मैं गलत तो नहीं कर रहा हूं? सब इसके बरक्स काम करते, मैं अकेला ही बोल रहा हूं इस ताल्लुक से। तो ये बात आप समझिए, वरना क्या होता, जब भी कोई बात सुनाई जाती है, एक बुखारी की हदीस सुनाता हूं आपको, हदीस में वो लाकर लगा दी जाती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि एक जमाना आएगा कुछ लोग ऐसी बातें करेंगे, और एक रिवायत में नौजवान की वजह से नौजवान ऐसी बातें करेंगे जो तुमसे पहले किसी ने सुनी होंगी, तुम्हारे आबा अजदाद ने सुनी ना होंगी, वो इस्लाम से ऐसे होंगे जैसे तीर जो कमान से तीर निकला हुआ है। बोलते हाँ देखो नौजवान, नई नई बातें निकले भाई इस्लाम से, बुखारी की रिवायत है। तो ये बात है क्या, ये हदीस क्या बताना चाह रही है? ये हदीस बताना चाह रही है कि लोग ऐसे होंगे वो आने वाले दौर में कि दीन इस्लाम को छोड़ चुके होंगे उसकी असल को। अब अगर कोई शख्स आपको उसकी असल बताए लाकर और पूरी दुनिया अमल ना करती हो तो क्या आप उस पर वो हदीस लागू करेंगे ले जाकर, या अपने ऊपर लागू करेंगे हम गलत कर रहे हैं? कहां आप उसको लागू करेंगे ले जाकर? हम अपने पे करेंगे, हमसे गलती हो रही है ना, कि जो बताने वाला उसको बोलेंगे देखो ये हदीस के मफहूम के मुताबिक ये इस्लाम से खारिज है। रसूलुल्लाह ने क्या फरमाया, ऐसी नई नई बातें करेंगे जो तुमसे पहले किसी तुमने कभी सुनी नहीं होंगी, और हम जो बातें यहां कर रहे हैं वो ऐन अल्लाह के रसूल और सहाबा ने जो की वो कर रहे हैं, नई बातें नहीं कोई। तो अगर कोई सहाबी आ जाता तो वाकई में उसे कहना पड़ता कि ये मुसलमान किसी अलग दीन पर है, ये दीन इस्लाम तो नहीं है, हाँ इसका नाम जरूर है इस्लाम। वाकई में इतनी बिदत, मैं इंशाल्लाह गिनाऊं के बाद एक बिदत महीने रस्म के एतबार से ताकि बात वाजे हो। तो दीन इस्लाम में हमने जो इस तरह से बिदत ईजाद की कि आज जो है काफिर, मैंने मिसाल दी थी, हमसे परेशान और कहते वाकई में आज मुसलमानों से सीखना चाहिए बिदत और कुफ्र और शिर्क क्या है, मुसलमान सिखा रहे हमको वो चीज, इतनी बिदत हमने जो दीन इस्लाम में ईजाद कर दी। इसीलिए जो है सुफियान सौरी रहमतुल्लाह का वो कौल कि एक बिदती जो है अल्लाह जो है शैतान को ज्यादा पसंद है बनिस्बत गुनाहगार के, गुनाहगार गुनाह को गुनाह समझ के करता है, बिदती उसको दीन समझ के करता है, शैतान को ज्यादा महबूब है। अब बिदत का मकसद क्या होता है ये भी बता दो, बिदत करने का मकसद क्या होता है? बिदत करने का मकसद होता है कम वक्त में कम काम में ज्यादा अजर पाना। बिदत करने का मकसद यही होता है कम वक्त में कम काम करके ज्यादा अजर पाना, है ना। जैसे कि जुमा पढ़ो, जुमा के बाद फला फला जिक्र 80 बार करो और 80 साल के गुनाह माफ। कम वक्त में कम काम करके ज्यादा सवाब पाना, है ना। 80 साल तो उम्र भी नहीं है, तो अगर एक जुमा बैठ जाऊं और जुमा के बाद 80 बार वो जिक्र पढ़ लूं तो फिर क्या हुआ मेरा मामला? अब इसके बाद गुनाह करते जाऊं 80 साल की तो मगफिरत ला लिया हूं ना, और फिर अपनी मगफिरत नहीं, अगले जुम्मा और 80 साल की करके दूसरों को बख्श देता मैं, तुम ले लो मगफिरत चलो, और फिर अगला जुम्मा फिर 80 बार बढ़ गया तुम भी ले लो, तुम भी मगफिरत करा लो। तो कम वक्त में कम काम में जल्दी से ज्यादा सवाब पाना, यही मकसद है बिदत का। ये बिदत शुरू ही इसलिए हुई, मतलब जिसको बोलेंगे कि बिदत शुरू की शुरुआत अच्छी नीयत से हुई, बिदत कोई बुरी नीयत से नहीं याद करता, याद रखिए बिदत की शुरुआत आप जब भी देखेंगे नेकी की नीयत से होती है, लोग ज्यादा ज्यादा कर ले। अगर मैं लोगों को एक झूठी बात बोल के डरा दूंगा तो लोग इस्लाम पर ज्यादा चलेंगे, तो लिहाजा मैं ये झूठी बात बोल देता हूँ, बोलने को तो वो जब कह देता है और बाद में जो मसाइल खड़े होते हैं वो नहीं जानता। लेकिन हर बिदती की नीयत अच्छी होती है, याद रखिए साफ रखता है नीयत, साफ नीयत से वो बिदत ईजाद करता है। तो इसीलिए आप देखते हैं बहुत से लोग जो बिदत करते हैं बड़े मुखलिस होते हैं बिदत के अंदर, क्यों? तो वो नेकी समझ के उसको करते हैं, उसूल सवाब की नीयत से उसको करते हैं। तो बिदत का असल मकसद क्या होता है कि इंसान कम वक्त में कम काम करे और जल्दी से जन्नत पाले, मतलब जिसको हम कहेंगे आम जबान में शॉर्टकट टू जन्नत, जन्नत के लिए शॉर्टकट निकालना चाहता है कि इंसान कम से कम काम करो ज्यादा ज्यादा अजर पाओ, है ना। एक रोजा रख लीजिए एक दिन का और सवाब पाइए 120 साल का, कितना बड़ा अजर है। जल्दी से एक रोजा रख लो 15 शाबान का और सवाब पा लो 120 साल का। रसूलुल्लाह ने जो रोजे रखे मुहर्रम का रोजा, कहा दो रोजे रखो 9-10 या 10-11, इसका सवाब कितना है? एक साल के गुनाह कफारा है। और अरफे का रोजा, 9 जिलहिज्जा का रोजा, ये 2 साल के गुनाह कफारा है। अब ये 15 का रोजा तो 120 का है ना, तो बस एक रख लिया। तो हर बिदती की नीयत क्या होती है? अच्छी होती है जब बिदत ईजाद करता है, कोई बुरी नीयत से बिदत ईजाद नहीं करता, ठीक है। तो बिदत का मकसद क्या है? कम काम हो, कम बातें हो, कम अमल करना पड़े और ज्यादा सवाब हो, और जल्दी से जल्दी मैं क्या बन जाऊं? जन्नत का मुस्तहक बन जाऊं। और ये सोच सिर्फ हमारी नहीं है, ये सोच सहाबा की भी थी। एक वाक्य सुनाता हूं आपको, मैं सहाबा हूं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दौर का मशहूर वाक्य है कि 3 सहाबी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आपकी गैर मौजूदगी में घर पर आए और माई आयशा रज़ी अल्लाह से कहा कि ऐ आयशा रज़ी अल्लाह हमें अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से बताइए आपकी जिंदगी कैसी थी, हमें अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के ताल्लुक से बताइए आपकी जिंदगी कैसी थी। तो माई आयशा रज़ी अल्लाह फरमाती क्या कुरान नहीं पढ़ा? वही तो अल्लाह के रसूल जिंदगी और अखलाक है, क्या तुमने कुरान नहीं पढ़ा? वही तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी अखलाक, वही आपकी जिंदगी जो तुम मुझसे पूछ रहे हो। तो एक उसमें से कहा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम तो नबी है, बख्शे बख्शाए हैं, आपको क्या नेकियों की जरूरत? हम तो आम इंसान हैं, हमको नेकियों में इजाफा करना होगा, तो हम क्या करेंगे? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा अमल करेंगे। नीयत साफ है, देखिए नेक नीयत है और जल्दी उनको सवाब कमाना, जन्नत के मुस्तहिक बनना। कहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो नबी है, आपके तमाम गुनाह बख्श दिए गए पिछले और अगले, और हम तो उम्मती है, हमारा मामला तो ऐसा ना हुआ, हम क्या करेंगे? अमल में ज्यादा होंगे। और एक ने कहा मैं आज से मुसलसिल रोजे रखूंगा। रसूलुल्लाह तो नबी है ना, वो जो है रमजान के रखते हैं और पीर और जुमेरात के रखते हैं और अय्याम बैजा 3 दिन जो महीने के बीच में 13, 14 और 15 रखते हैं, हम तो वैसे ना हुए, نبی تو بخشے بخشائے, ہم زیادتی کریں گے اور میں سال ہمیشہ روزے رکھوں گا. ایک نے کہا کہ میں نکاح ہی نہیں کروں گا اس لیے کہ اس سے مصروفیت بڑھ جائیں گی میری اور حقوق دینا ہوں گے اور رات میں ساتھ رہنا ہوں گا, میری باتیں ضائع ہوں گی. اور ایک نے کہا میں ہر رات جاؤں گا اور عبادت کروں گا اللہ کی, نمازیں پڑھوں گا خوب, اور بول کر چلے گئے. جیسے ہی وہ پہنچ اللہ کے رسول صلی اللہ علیہ وسلم گھر پہنچے, ماں عائشہ رضی اللہ عنہ کہا اللہ کے رسول تین شخص آئے تھے فلاں فلاں نام, یہ کہہ کر گئے فوراً. رسول اللہ صلی اللہ علیہ وسلم کہا فوراً بلاؤ, تینوں کو بلایا. جب وہ تینوں آئے تو کہا کہ میں اللہ کا رسول ہوں لیکن میں روزہ بھی رکھتا ہوں اور افطار بھی کرتا ہوں, مطلب کبھی روزہ رکھتا ہوں کبھی نہیں رکھتا ہوں, مطلب کبھی رکھتا ہوں کبھی چھوڑ دیتا ہوں, اور میں نے نکاح بھی کیے ہیں, اور میں کبھی نماز پڑھتا ہوں رات میں اور کبھی سوتا بھی ہوں. اور پھر کہا کہ یہ سب میری سنت ہے, اور جس نے ان سنتوں سے ہراس کیا فلیس منی, وہ ہم میں سے نہیں ہے. عموماً اس کا ایک حصہ ہمیشہ نکاح میں سنتے ہیں, نکاح من سنتی فمن رغب عن سنتی فلیس منی. حدیث دو ہے, وہ حدیث کا ایک حدیث کے دو حصے, النکاح من سنتی ایک حصہ ہے, وہ کئی حصوں میں سے. پھر اس کے بعد کہا فمن رغب عن سنتی, جو میری سنت سے رغبت نہ اختیار کرے, صرف نکاح نہیں تمام سنتیں شامل ہیں, ورنہ یہ نکاح خطبے میں جو ہم سنتے ہیں ہم کو لگتا ہے صرف نکاح سے ہی مراد ہے, یہ حدیث میں صرف نکاح ہے, نہیں, پہلے روزے کا کہہ دیا, نماز کا کہہ دیا, پھر نکاح کا اور پھر آگے کہا. اسی لیے علماء جب کہتے ہیں جب پڑھتے ہیں تو قال نکاح من سنتی وقال, پھر روک دیتے ہیں اس کو, اور پھر کہا کہ اگر جو اس سے رغبت نہ پائے, چاہے نکاح ہو چاہے روزے نفل کا معاملہ ہو یا نمازوں کا یا ذکر و اذکار کا, زندگی کسی شعبے کا معاملہ ہو, اگر میری سنت سے رغبت نہ پائے فلیس منی, وہ مجھ سے نہیں ہے. تو صرف نکاح کو مت لائیے, ورنہ جو لوگ نکاح نہیں کرتے ان پہ تم تو اسلام سے خارج ہیں. یہ ہر اس شخص کے لیے ہے جو سنت پہ عمل نہ کرے, فلیس منی, وہ ہم میں سے نہیں ہے, وہ مسلمانوں میں سے نہیں ہے. تو گویا وہ تین صحابہ کی نیت کیسی تھی بتائیے, نیک نیت, رسول اللہ صلی اللہ علیہ وسلم تو نبی ہیں, بخشے بخشائے ہیں, معاملہ بھی دیکھیے نا درست ہے, جو عقل لڑائی جا رہی ہے وہ بھی درست ہے بالکل. تو اللہ کے رسول نے کیا کہا, ہاں ہاں ایسا نہ کیا کرو, مطلب جتنا میں کرتا ہوں بس وہی تمہارے لیے خلاص, وہی حد ہے, اس سے زیادہ نہ کیا کرو. اور یاد رکھیے اللہ کے رسول صلی اللہ علیہ وسلم ایسا کوئی عمل نہ کیا ہو دین میں اور عبادات میں جو چھوٹا ہو اور آپ نے کر کے نہ بتایا ہو, اور جو بڑا ہو نہ کر کے بتایا ہو, مطلب ہر عمل چاہے چھوٹا ہو چاہے بڑا ہو اللہ کے رسول صلی اللہ علیہ وسلم جو دین ہے اور جو عبادت ہے کر کے بتا دیا اس امت کو, دیکھو ایسا کرنا. اسی لیے اللہ نے کہا اطیع اللہ و اطیع رسول, اطاعت اور فرمانبرداری کرو اللہ کی اور اس کے رسول کی. اور کہا لقد کان لکم فی رسول اللہ اسوۃ الحسنہ, کہ مسلمانوں اللہ کے رسول صلی اللہ علیہ وسلم میں تم لوگوں کے لیے بہترین نمونہ, آئیڈیل اور جو ہے ہیرو ہے ایک, کہ ان کو دیکھ کر چلو. اور اگر ہم یہ سوچیں کہ رسول تو بخشے بخشائے ہم سے بڑے ہیں, ہم تھوڑا زیادہ کرنے کے چکر میں جائیں گے تو یہ زیادتی بھی حرام اور اس میں کمی بھی حرام, اور وہ دونوں ہی معاملوں میں دین میں بدعت ایجاد کرنے والا ہوں گا اور اس کا ٹھکانہ جہنم ہوگا. انشاءاللہ اس کی تفصیلات آگے آئیں گی. تو ہر بدعتی جو بدعت کرتا ہے اس کی نیت کیا ہوتی ہے, نیک نیت ہوتی ہے, اور مقصد کیا ہوتا ہے, کم وقت میں کم عمل کر کے جلدی جلدی جنت میں حاصل کر لو. لیکن یاد رکھیے اسلام, شریعت اسلام, اللہ کی کتاب, اس کی رسول کی سنت سب سے چھوٹا شارٹ کٹ ہے جنت میں جانے کا, اس سے چھوٹے شارٹ کٹ پورے جہنم میں کھلتے ہیں, یہ سب سے چھوٹا ہے, اس سے چھوٹا ہوا وہ جہنم میں ہی کھلے گا, وہ جنت میں نہیں جا سکتا, سمجھ رہے ہیں. تو اگر کسی کو جنت پانا ہے تو بس یہی اس کے لیے ایک راستہ, اس سے ہٹ کر اسے کچھ بھی نہیں کرنا. اور اللہ کے رسول صلی اللہ علیہ وسلم زندگی کا واقعہ سنیے. ایک صحابی ہے, ایک شخص آیا اور کہا اللہ کے رسول صلی اللہ علیہ وسلم اسلام کیا ہے, آپ صلی اللہ علیہ وسلم اسلام بتایا. کہا مجھے اسلام کی بات کیا کرنا ہوگا, تو کہا تجھے نماز پڑھنی ہوگی. کہا کتنی دفعہ, تو کہا پانچ وقت. کہا اس کے علاوہ کیا, تو کہا نفل جو تو پڑھنا چاہے. کہا پھر کیا کرنا ہوگا, تو کہا روزے رکھنا ہوگا. کہا کتنے, تو کہا رمضان کے ایک مہینے کے فرض. کہا اس کے علاوہ, تو جو تو نفل رکھنا چاہے. پھر کہا اس کے بعد کیا کروں. کہا زکات دے. کتنی, تو کہا 2.5% فلاں 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 دے دیں. اس سے زیادہ کیا, تو کہا جو تو نفل صدقہ دینا چاہے دے دیں. کہا ٹھیک ہے. اور پھر وہ شخص اللہ کے رسول صلی اللہ علیہ وسلم کے پاس کھڑا رہا اور کہا اے اللہ کے رسول صلی اللہ علیہ وسلم, آپ نے جو کہا میں اس سے کوئی بھی عمل ایک زیادہ نہ ایک کم کروں گا, آپ نے جو کہا اس سے ایک عمل زیادہ نہ ایک کم کروں گا. اور جانے لگا. آپ صلی اللہ علیہ وسلم کی طرف سے حدیث میں آتا ہے آپ کے دانت نظر آئے, آپ مسکرائے. اور صحابہ سے کہا تم میں سے کون ہے جو جنتی شخص دیکھنا چاہتا ہے. صحابہ نے کہا اللہ سے ہم دیکھنا ہے. کہا دیکھو وہ شخص جو جا رہا ہے, اگر اس نے جو مجھ سے ابھی وعدہ کیا اگر اس وعدے کو پورا کر لیا تو وہ شخص جنتی ہے. بس اتنا ہی کافی تھا اس کے. یہ کہا کہا کہ میں تو رسول ہوں, میں فرض پڑھتا ہوں, تم فرض کی کہاں بات کر رہے ہو, تم فرض پڑھو اور دن بھر میں 1,000, 2,000, 5,000 نفل بھی پڑھا کرو, کوئی بائنڈنگ نہیں. یہ نہیں کہا کہ میں تو رسول ہوں, یہ میرے لیے ساری چیزیں, تم الگ کیا کرو. वही बातें आपने बताई जो खुद करते थे आप, समझ रहे हैं बात। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हमारे नमूना है, अब इससे हटकर कोई काम न ज्यादा न कम, और दीन इस्लाम में बिलखसूस इबादात में बिलखसूस हम क्या करेंगे, जो रसूल ने किया शरीयत ने बताया बस उतना ही, उससे ज्यादा खत्म, उससे ज्यादा हम नहीं करेंगे। तीन सहाबा ने यही सोचा कि हम जल्दी से जल्दी जो है कम वक्त में ज्यादा अमल करेंगे, रसूलुल्लाह तो बख्शे बख्शाए थे, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तंबीह की, उन्हें डांटा और कहा कि ऐसा ना करो, मैं निकाह भी करता हूँ और जो है मैं रात में सोता भी और जागता भी और रोजे रखता हूँ और कभी रोजों को छोड़ता भी इफ्तार भी करता हूँ। बहरहाल और दीन इस्लाम में शरीयत इस्लाम में कुछ अमल ऐसे हैं, कुछ अमाल ऐसे हैं जिनको अगर आपने किया तो याद रखिए जहन्नुम आप पर हराम हो जाती है, और उसमें बिलखुसूस दो अमाल, पहला शिर्क दूसरा बिदअत जो उनवान है हमारा। आइए आप सल्लल्लाहु अलैहि वसल्लम की दो हदीसें आपके सामने रखता हूँ। कुरान आयत तो हमने कहीं देखी इसके ताल्लुक शिर्क के ताल्लुक से, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अल्लाह बंदे के गुनाह माफ करता जाता है, अल्लाह बंदे के गुनाह माफ करता जाता है हत्ता कि बंदा अपने और अल्लाह के बीच में कोई पर्दा ला ले, आड़ बना ले। तो सहाबा ने कहा अल्लाह के रसूल एक बंदा अल्लाह और अपने बीच में पर्दा और आड़ कैसे बनाता है, तो कहा वो शिर्क करके अपने और अल्लाह के बीच में आड़ बना लेता है, मतलब शिर्क किया उसके गुनाह माफ नहीं होते हैं। तो चंद अमाल इस्लाम में ऐसे हैं जो अगर आप कर गुजरे तो माफी नहीं होती और ना आपके अमाल कबूल होते हैं नेकियां और ना आपकी तौबा कबूल होती, दोनों चीजें नहीं होती, ना अमल कबूल हो रहा ना तौबा कबूल हो रही, और वो दो अमाल है शिर्क और बिदत। शिर्क किया कोई अमाल कबूल नहीं होंगे, ठीक है। अब दूसरा बिदत का मामला, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते बिदत के ताल्लुक से, आपने फरमाया अल्लाह ताला बिदती की तौबा कबूल नहीं करता जब तक कि वो बिदत को छोड़ ना दे, तर्क ना कर दे। अल्लाह ताला किसी बिदती की तौबा नहीं कबूल करता जब तक कि उस बिदत को छोड़ दे या तर्क ना कर दे, उसे दूर ना हो जाए, समझ गया बात। तो पता चला शिर्क किसी अमाल को कबूल नहीं होने देता और बिदत तौबा को कबूल नहीं होने देती, तो ये दो अमालों से बहुत बचना है। ये ऐसे अमाल है जो जिंदगी बर्बाद कर देते हैं हमारी, और आखिरत तो बिल्कुल हाथ से जाती है। एक शिर्क और एक बिदत जो आपकी नेकियां खा जाते हैं, और साथ में क्या करते हैं आपकी नेकियों के खाने के साथ साथ आपकी तौबा भी रब के सामने कबूल नहीं होने देते। तो इन दो अमाल से हर शख्स को बचना है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इसी के ताल्लुक से किताब सुन्नत में वही थी। अब आइए बिदत हमारे माशरे में आम क्यों हुई, उसका सबसे पहला सबब यही बना कि लोगों ने झूठ बातें गढ़ी ताकि लोग ज्यादा ज्यादा नेकियां करें, और बिदत का सबसे पहला वजह बनी बिदत करने की कि लोगों ने झूठ बातें गढ़ी ताकि लोग ज्यादा ज्यादा नेकियां करें, झूठ बातें करना शुरू की, फलां ये और फलां वो, और उससे क्या हुआ बिदतें इस माशरे में आम हुई। दूसरा बिदतों में तकसीम की, वल्लाहु आलम अल्लाह ही बेहतर जानता है ये तकसीम उन्हें कहां से मिली, कहा कि एक बिदत होती है बिदतें हसना और दूसरी बिदत होती है बिदतें सैया, गुनाह वाली बिदत और अच्छी बिदत, जिसको उर्दू में बोलेंगे अच्छी बिदत और गुनाह वाली बिदत, सैया हसना अच्छी बिदत, बिदतें सैया बुरी बिदत गुनाह वाली बिदत। अब मेरा आपसे एक सवाल है, मेरा एक सवाल है, अच्छा नाले का पानी और बुरा नाले का पानी, अच्छा गोबर और बुरा गोबर, ये क्या है, ये गोबर गोबर है, अच्छा पेशाब और बुरा पेशाब, पेशाब पेशाब है, अच्छा और बुरा नहीं होता हो कभी, पेशाब ही रहता हो, है ना। तो ये मिसाल होगी अच्छा नाले का पानी और बुरा नाले का पानी, कहीं होता है कैसे, नाले का पानी है बुरा ही है वो, आप कितने भी लेबल लगाओ अच्छा 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 वो बुरा है वो, याद रख लीजिए आप। तो ये तफर्रुक ने, ये फर्क ने क्या किया, राज कर दी उम्मत में हर अमल, नहीं नहीं ये बिदत हसना है, याद रखिए बिदत हसना अच्छी बिदत जिसको बोलते हैं, दुनिया में तो हसना होंगी वो लेकिन आखिरत में क्या होंगी, उर्दू के मुताबिक रोना होंगी वो, इधर तो हसना हंसना बोल के खूब हंस रहे हैं उधर रोना रहेंगी बिदत, याद रखिए आखिरत इंसान पछताएंगा मैंने क्यों किया, काश कि फलां की बात में ना आता, फलां की बात ना सुनता, दीन ने फलां काम ना करता, और ऐसे अखवाल जहन्नमियों के कई कुरान ने बयान की, काश कि फलां की बातों में ना आता, अपनी दुनिया खराब आखिरत खराब ना करता। तो ये बिदत हसना और सैया के चक्कर में जाकर जो है अपने अमालों को हम जो है बर्बाद ना करें अल्लाह के, ठीक। दूसरा ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, हज़रत आयशा उसकी रावी है, मुस्लिम की रिवायत है, आप फरमाती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन अमल अमलन लैसा अलैहि अमरुना फहुव रद्द, जिसने कोई दीन इस्लाम में ऐसा अमल किया जिसका हुक्म हमने नहीं दिया, फहुव रद्द वो मरदूद है, वो काबिल कबूल नहीं है, वो पलटा कर फेंक दिया जाएगा वो अमल। इतनी वाज़ेह हदीस है मुस्लिम की रिवायत है, मन अमल अमल लैसा अलैहि अमरुना, कोई ऐसा काम करे दीन इस्लाम में जिसका हुक्म अम्र हमने नहीं दिया है, फहुव रद्दुन वो मरदूद है, वो रद्द कर दिया जाएगा कबूल नहीं होगा। اسی طرح آپ صلی اللہ علیہ وسلم مسلم کی روایت فرماتے ہیں من احدث فی امرنا ھذا ما لیس منہ فہو رد، کہ جس نے ہمارے اس دین میں کوئی نئی بات ایجاد کی جس کو ہم نے نہیں کیا وہ مردود ہے، وہ قابل قبول نہیں ہے، وہ رد کر دی جائیں گی. یہ بھی مسلم کی روایت ہے. یہ دونوں حدیث کو آپ سمجھ رہے ہیں کہ کوئی شخص ایسا کام کرے جس کا حکم ہم نے نہ دیا ہو یا ایسا کام کرے جو ہم نے نہ کیا ہو، فہو رد، وہ مردود ہے، وہ قابل قبول نہیں ہے، اللہ اس کو لوٹا دیں گا واپس. میں سمجھتا ہوں بات واضح ہو رہی ہے. بدعت کیا ہے؟ کتنی سخت چیز ہے. لوٹا دی جائیں گے سارے عمل. اور اللہ کے رسول صلی اللہ علیہ وسلم جب بھی خطبہ دیتے ہیں، خطبہ آپ کا، وہ خطبے میں حدیث ضرور پڑھتے، جو میں ہر خطبے میں بھی پڑھتا ہوں، فَإِنَّ خَيْرِ الْحَدِيثِ كِتَابُ اللَّهِ، یا فَإِنَّ أَصْدَقَ الْحَدِيثِ كِتَابُ اللَّهِ، یا فَإِنَّ الْأَحْسَنُ الْحَدِيثِ كِتَابُ اللَّهِ، جو بھی الفاظ سے آتی ہے روایت، فَإِنَّ خَيْرِ الْحَدِيثِ كِتَابُ اللَّهِ. اور رسول اللہ ہمیشہ اس حدیث کو، اس بات کو خطبے سے پہلے دوہراتے، اس کا ترجمہ ہے فَإِنَّ خَيْرَ الْحَدِيثِ كِتَابُ اللَّهِ، کہ سب سے اچھی بات، سب سے اچھی چیز، سب سے اچھی حدیث اللہ کی کتاب ہے. پھر آپ فرماتے ہیں وَخَيْرَ الْحَدِيِ حَدِيُ مُحَمَّدٍ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ، اور سب سے بہترین ہدایت یا طریقہ، طریقہ محمد صلی اللہ علیہ وسلم کا ہے، سب سے بہترین طریقہ آپ صلی اللہ علیہ وسلم کا ہے، نہ زیادہ نہ کم اس کے اندر. پھر آگے آپ فرماتے ہیں وَكُلُّ مُحْدَثَةٍ وخیر الحدی حدی محمد صلی اللہ علیہ وسلم وشر الامور المحدثاتها. اور پھر آگے آپ صلی اللہ علیہ وسلم فرماتے ہیں اور بدترین کام دین کے اندر ایجاد کردہ چیزیں ہیں، بدترین کام دین اسلام میں ایجاد کردہ چیزیں ہیں جو انسان دل سے نکالے. پھر آگے فرماتے ہیں وکل محدثۃ بدعۃ، اور ہر ایجاد کردہ چیز دین اسلام میں بدعت ہے. پھر فرماتے ہیں وکل بدعۃ ضلالۃ، اور ہر بدعت گمراہی ہے. اور آگے روایت میں، یہ مسلم کی روایت تھی، اور آگے جو ایک روایت میں نسائی کی فرماتے ہیں وکل ضلالۃ فی النار، اور ہر گمراہی کا ٹھکانہ جہنم کی آگ ہے. ہر بار رسول اللہ اور آبی کہتے، جب بھی خطبہ دیتے یہ ضرور پڑھتے. سمجھ رہے آپ اس کی اہمیت؟ رسول اللہ جب بھی خطبہ دیتے یہ بات ضرور فرماتے. کتنی اہم بات ہے. دین میں ایجاد کردہ امور سب سے بدترین امور ہے، اور یہ دین میں ایجاد کردہ امور محدثات، یہ جو ہے سارے کے سارے بدعت ہے، اور ہر بدعت گمراہی ہے، اور ہر گمراہی کا ٹھکانہ جہنم ہے. وَكُلُّ ضَلَالَةٍ فِي النَّارِ. اسی لیے بدعت حسنا اور بدعت سیاح کچھ نہیں ہوتا. رسول اللہ کے اپنے اکل بدعت، ساری بدعت حسنا سیاح جو بھی لگا لیجئے، ضلالہ گمراہی ہے. امام ابن تیمیہ رحمہ اللہ سے کسی نے کہا، کچھ لوگ کہتے بدعت حسنا اور سیاح، انہوں نے کہا یہ کچھ نہیں ہوتا، اللہ کے رسول نے کل بدعت، ساری بدعت جو تم کہتے سب بدعت ضلالت ہے. یہ کہاں کا سیاح جو ہے وہ ضلالت نہیں ہے، اور حسنا ضلالت نہیں ہے اور سیاح ضلالت ہے، یا حسنا جو ہے گمراہی نہیں ہے اور سیاح جو ہے بری بدعت گمراہی ہے. کلو کہہ دیا، سب کو شامل کر دیا رسول اللہ صلی اللہ علیہ وسلم نے، تو کہا اب کوئی حسنہ اور سیاح نہیں ہو سکتی. تو یہ بدعت حسنہ اور سیاح کے چکر میں جا کر وہ نہ کریں. آگے اللہ کے رسول صلی اللہ علیہ وسلم جو حدیث میں نے آپ کے سامنے پڑھی، ترکت فیکم امرین، میں تمہیں دو ہی چیزیں چھوڑے جا رہا ہوں. اور یہ کب کہا آپ صلی اللہ علیہ وسلم نے؟ یہ روایت کب کی ہے؟ ابو داؤد کی روایت ہے، اور بہت طویل روایت تھی جس میں رسول اللہ صلی اللہ علیہ وسلم نے آخری خطبہ دیا. اور خطبہ دینے کے بعد راوی حدیث کہتے ہیں ایسا خطبہ دیا کہ ایسا لگا آخری خطبہ ہے، ہم میں سے ایک شخص اٹھا اور کہا اللہ کے رسول مجھے ڈر ہے کہ آخری خطبہ ہے، آپ کوئی وصیت کر دیجیے. کہا اسی کو بھی تقوی اللہ، میں تمہیں وصیت کرتا ہوں اللہ کے ڈر کی، اللہ کے تقوی کی. اور بہت سی چیزیں بتائی، اور کہا اور دین میں نئی نئی باتیں ایجاد کرنے سے رسول اللہ کی وصیت یاد آ کی. اور اس کے بعد آپ صلی اللہ علیہ وسلم کبھی خطبہ نہ دیا، آپ کا انتقال ہو گیا. میں تمہیں اللہ کے تقوی اختیار کرتا ہوں، اور دین میں نئے نئے کاموں سے تمہیں ڈراتا ہوں، روکتا ہوں. اور پھر یہی باتیں پڑھی، اور آخر میں کہا ترکت فیکم امرین، میں تمہیں دو چیزیں چھوڑے جا رہا ہوں. لن تزل ما تمسکتم بهما، کہ تم ہرگز گمراہ نہ ہوگے جب تک اسے تھامے رکھو گے، کتاب اللہ و سنتی، اللہ کی کتاب اور میری سنت. یا ایک دوسری روایت کے اندر ابو داؤد نے جس کو روایت کیا، اس کے الفاظ یوں ہیں، اللہ کے رسول فرماتے ہیں و سنت، اللہ کے رسول فرماتے ہیں کہ وہ چیز میری سنت اور خلفائے راشدین کی سنت. فلعلکم بسنتی و سنت الخلفائے راشدین، کہ جس پر جس میری سنت اور خلفاء راشدین کی سنت. تو یہی دین اسلام ہے، یاد رکھی، یہی دین اسلام ہے. اور ہر گمراہی سے، ہر ضلالت سے، ہر فتنے سے بچنے کا راستہ صرف یہی دو چیزیں، اللہ کی کتاب اور اس کے رسول صلی اللہ علیہ وسلم کا طریقہ. بس یہی اگر تھام لے تو اس کے بعد سارے باتیں جو ہیں، یا سارے تکلیفیں، یا سارے مسائل انسان کے حل ہو جاتے ہیں. اب اس میں کوئی نئی چیز کی ہمیں ضرورت نہیں ہے. اب بدعتی کا حال کیا ہوگا؟ सबसे पहले बिदअती क़यामत के दिन हौज़े कौसर से महरूम रहेंगे। दुनिया में तो रसूलुल्लाह के नाम से, उनके दीन के नाम से क्या क्या किया, लेकिन क़यामत दिन इनके आमाल कबूल नहीं होंगे, बल्कि हौज़े कौसर से हकाल दिए जाएंगे, पहला नुकसान। दूसरा, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आएंगे, उसी हदीस के अंदर है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कहेंगे इनके ताल्लुक से, जब फरिश्ते बताएंगे अल्लाह के रसूल आपके जाने के बाद इन्होंने क्या किया, आपको इल्म नहीं है, इन्होंने आपके दीन में बिदअत ईजाद की, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हदीस में कहेंगे सुहन फसुहन, के इन्हें दूर करो, लिबन गैर अबादी, के जो काम दीन में इन्होंने मेरे बात किया इन्हें इससे दूर कर दो, और वो लोग दूर हटा दिए जाएंगे। और ये कौन लोग होंगे, काफिर नहीं होंगे, ये वो लोग होंगे जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की उम्मत ही कहलाएंगे, दुनिया में मुसलमान समझेंगे, वो हकाले जा रहे हैं हौज़े कौसर से। और उन्हीं लोगों का हाल जो दीन में बिदअत ईजाद करते हैं, अल्लाह सुब्हान तआला ने एक अजीब जो उनकी मिसाल दी कुरान में, और कहा फलयहज़रिल लज़ीना युखालिफून अन अम्रिह अन तुसीबहुम फितनतुन औ तुसीबहुम अज़ाबुन अलीम, कि वो लोग जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुखालफत करते हैं, जो वो कहते हैं उनके खिलाफ काम करते हैं, डरे वो अल्लाह से, इसका डर रखे, इसका खदशा है कि वो किसी फितने में मुलव्वस कर दिए जाए या फिर उनके ऊपर एक सख्त अजाब आ जाए। तो जो अल्लाह के रसूल अल्लाह उसके रसूल की मुखालफत करता है, अल्लाह फरमाता है डर है, उन्हें डरना चाहिए कहीं वो किसी फितने में मुलव्वस ना हो जाए या उन पर दर्दनाक अजाब ना डाल दिया जाए। और ये आयत के ताल्लुक से इमाम मालिक रहमतुल्लाह का बड़ा मशहूर वाकया है कि एक शख्स आया, इमाम मालिक मैं जो है हज के लिए जाता हूँ तो मैं अहराम कहाँ बांधूँ, तो कहा फला मुकाम से बांधो, तो कहा अगर मस्जिद नबवी में अगर बांध लूँ मिंबर रसूलुल्लाह की खबर के रोज़े अत्हर के पास तो क्या हुआ, तो कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने वहाँ बांधा, ने कहा अरे यहाँ बांध लिया तो क्या हुआ, ये बोलो मुझे तुम। तो फिर ये आयत उन्होंने तिलावत की और उसको पढ़कर सुनाई, आयत जो सूरह नूर की आयत नंबर 63 है, कि वो लोग जो अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुखालिफत करते हैं उन्हें डरना चाहिए कि उन पर वो किसी फितने में मुलव्वस कर दिए जाएंगे या उनके ऊपर अज़ाबुन अलीम दर्दनाक अज़ाब आ जाएगा। तो आज हम कितने लीडर हो चुके हैं, कितने लीडर दीन के मामले में, दुनिया के मामले में बड़ी एहतियात है ना, दुनिया के मामले में एक टिक इधर से उधर नहीं होना वरना फॉर्म रिजेक्ट हो जाना, लेकिन दीन में कोई अमल कहीं तक भी चलता कोई मसला नहीं, इसमें जो है दीन का मामला बिल्कुल रबर के ऐसा खींचते जाओ जितना चलती है। याद रखिए दीन इस्लाम की मिसाल एक कांच की सलाख जैसी है, या तो साबित रहती है या तो टूट जाती है, ये रबर जैसी नहीं कि यूं मोड़ के भी कहीं गहरे भी आगे तो सीधी दिख रही है, या तो टूटेंगी या तो साबित रहेंगी, बीच का इसका कोई मरहला नहीं। तो उन्होंने ये आयत उनको पढ़कर सुनाई और उस आदमी ने अपने रुजू कर लिया। और हमारे पास भी ये होता है, अक्सर ये देखा गया है कि जब भी बिदत की बात आती है हम कहते हैं बिदत है, कर लिए तो क्या हुआ ये बताइए हजरत, वो छोड़ो सब हम कर रहे हैं, फला रात को मत जागिए, जाग लिए तो क्या हुआ ये बोलिए आप, उल्टा सवाल, उल्टा सवाल, कर लिए तो क्या हुआ, जाग लिए तो क्या हुआ। मेरा एक सवाल ऐसे लोगों से जो ये कहते कर लिए तो क्या हुआ, अच्छा तो है नमाज पढ़े ना रात भर, क्या गलत, एक दिन तो मिल जाता ना नमाज पढ़ने को, लोगों को जिंदगी भर नमाज नहीं पढ़ते बेचारे, एक दिन मिल जाता। मैं कहता हूं क्या दीन इस्लाम ने कोई छूट दी, कंसेशन दिया कि एक दिन पढ़ ले तो उसकी जिंदगी भर की माफ हो जाएंगी, तो फिर हम कौन होते उसे कंसेशन देने वाले, एक दिन तो पढ़ रहा है मत पढ़ने दीजिए उसको एक दिन भी अगर साल भर नहीं पढ़ता है तो, कैसी कोई छूट है इस्लाम में, साल भर ना पढ़े एक दिन पढ़े तो हो जाएगा मामला। तो ये छूट दे के तो हम और गुनाह में मुलव्वस करते हैं उस शख्स को। तो कहते कर लिए तो क्या हुआ जनाब, नमाज तो है, रोजे तो है, जिक्र अस्कार तो है, तस्बीहात तो है, कुरान की आयतें तो है। मैं बताता हूं क्या होता है, क्या हुआ बोल रहे ना, मैं बताता हूं क्या होता है। फजर की नमाज कितने रकात है, फर्ज 2 रकात, 3 रकात पढ़ ली तो क्या हुआ, नेकी तो है, 1 रकात बढ़ जाएंगी, 1 क़याम सूरह फातिहा बढ़ जाएगा, 1 रुकू बढ़ जाएगा, 3 तस्बीहात बढ़ जाएंगे, 2 सजदे बढ़ जाएंगे, है ना, 1 क़ायदा बढ़ जाएगा, नेकी है, हुआ क्या इसमें, कर लिया तो क्या हुआ बताइए, क्या हुआ, नेकी ही तो है। कहा मैंने आपको बोला कि आप जो गाने गाइए 3 रकात में, नेकी ही तो कर रहे हैं आप, क्या हुआ फिर, क्यों ये नहीं कर सकते आप, क्या बोलेंगे आप मुझे अगर मैं ऐसा करूं तो, क्या बोलेंगे आप, सीधे बोलेंगे काफिर है ये तो, बिदती भी नहीं, इनकार कर रहा, रसूलुल्लाह बता दिए 2 रकात और ये बोलता है 3 है, अरे नेकी तो है ना, आप ही का उसूल है ना, कर लिए तो क्या हुआ, नेकी है, आप ही का उसूल लागू कर रहा है, कर लिए तो क्या हुआ, नेकी तो है, रोजा कब से रखते हैं, सहर के वक्त से कब तक रखते हैं, मतलब सूरज निकलने के पहले से रखते, कब तक, सूरज डूबने तक, मैं रात 12 बजे से रोजा दूसरी रात 12 बजे तक रखूं तो क्या हुआ, नहीं कर लिए तो क्या हुआ ये बताइए ना, ज्यादा भूखा रह रहा हूँ मैं, आप 10 घंटे रह रहे तो मैं 16 घंटे रह रहा हूँ, 6 घंटे का समय पड़ जा रहा ना मेरा, क्या हुआ ऐसा करो तो क्या हुआ? नेकी ही तो है, भूखा ही तो रह रहा हूँ, जिक्र अस्कार तो कर रहा हूँ। अजान क्या देते हैं हम, अजान कितने अल्फाज आएंगे, अजान कहाँ रुकती है? ला इलाहा इल्लल्लाह पे मस्जिद रुक जाता है, रुक जाता है। लेकिन मैं अजान देता हूँ आपकी मस्जिद में खड़े को बोलता हूँ मोहम्मद रसूलुल्लाह, इस पे खत्म करता हूँ, ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह। क्या किया गलत? कलमे को मुकम्मल किया, तुम आधा पढ़ते मैंने पूरा पढ़ दिया, कोई गलती है इसमें? एक कलमे को आपने ला इलाहा इल्लल्लाह पे रोक दिया, मैंने मुकम्मल कर दिया मोहम्मद रसूलुल्लाह, क्या गलत है बताओ? मैं गलत हूँ क्या यहाँ? आप ही का उसूल कर दिए तो क्या हुआ? नेकी ही तो है, ज्यादा तो किया है, नमाजी तो पढ़ रहा है, रोजा ही तो रख रहा है। अरे जब हम ये कहते हैं कि वो चीज नेकी ही तो है तो इसके इल्जाम और इसका कहाँ कहाँ नुकसान हो रहा है ये समझ भी नहीं पाते हम। गोया अगर मैं ये कहूँ कि फला अमल नेकी ही तो है, गलत क्या हुआ अगर जाकर कर लूँ या फला पढ़ लूँ, तस्बीहात कर लूँ, बैठ जाऊँ, फला कर लूँ, नेकी ही तो है, कर लिया तो क्या हुआ? यही हम कहते हैं अक्सर। अरे अगर आप इसको नेकी समझते हैं तो इसका मतलब नऊज़ बिल्लाह रसूल अल्लाह की नेकी नहीं मानती इसलिए आपने छोड़ दी। मैंने कहा ना रसूलुल्लाह ने ऐसी कोई नेकी नहीं की, छोटी जो करके ना बता दी और बड़ी जो करके ना बता दी। तो गोया अगर आप ये कहते हैं मुझे मालूम है ये नेकी है, मतलब नौज़ बिल्लाह रसूल को नहीं मानता है नेकी है, मतलब सहाबा को नहीं मानता है नेकी है, मतलब ताबईन को नहीं मानता नेकी है, तबे ताबईन को नहीं किए, हमको आज 1400 साल बाद पता चला ये नेकी है, सुभान अल्लाह। और दूसरा क्या नुकसान होता है? खतरनाक नुकसान। दीन इस्लाम मुकम्मल नहीं था जब रसूल के दौर में, इसलिए हमको आज जरूरत पड़ रही है उसमें इजाफा करने की। और सहाबा और अल्लाह के रसूल ने उतनी नेकियां नहीं की जितनी हम करना चाहते हैं, ये भी इल्जाम लगता है कि वो हरीस नहीं थे। अब देखिए सहाबा का मामला नेकियों में, हम सोचते ना नेकी तो कर लिए क्या हुआ, सहाबा नेकियों में इतने हिरसी थे कि मैं समझता हम में से कोई भी इतना हिरसी दौलत के मामले में भी नहीं जितना वो नेकियों के मामले में हिरसी थे। हम दौलत के मामले में जितने हिरसी होते ना सहाबा, उससे ज्यादा नेकियों में हिरसी, करना है मुझे बस हासिल करना नेकी। आइए आप सल्लल्लाहु अलैहि वसल्लम जिंदगी से एक वाक्य सुन लीजिए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के कुछ सहाबा है, कहा अल्लाह के रसूल मालदार लोगों का मामला यह है कि वो नमाज भी पढ़ते हैं, रोजा भी रखते हैं, जकात भी देते हैं, हज भी करते हैं, जिहाद भी करते हैं, पैसा भी खर्च करते हैं अल्लाह के राह में, नेकी में हमसे आगे बढ़ जाते हैं। हम रोजा नमाज जकात हज जिहाद कर रहे हैं लेकिन पैसा कहाँ है हमारे पास खर्च करने के लिए? ये नेकियों में मालदार साहब आगे निकल जाते हैं, हमारे लिए कुछ कीजिए आप ताकि हमारी नेकियां बहुत ज्यादा हो जाए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ठीक है तुम एक काम कर लो, जब भी नमाज पढ़ो तो 33 मरतबा सुभान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 में अल्लाह अकबर और 34 को एक मुकम्मल करके 100 गिनती कर लिया करो। सहाबा खुश हो गए, अमल मिल गया। दूसरे दिन मस्जिद में पहुंचे, अमल शुरू। अब अमल 33 गिनना पड़ेगा ना, मगर उसके तो नहीं होगा, दिल में काउंटिंग तो नहीं हो सकती। अब गिन रहे हैं सुभान अल्लाह सुभान अल्लाह सुभान। दूसरे सहाबा जो वहां नहीं पहुंचे थे मालदार ग्रुप, ये क्या चल रहा, ये क्या गिन रहे, जिनके मामले में ऐसा छोड़ते नहीं थे उसका मामला छोड़ दो, ये क्या पढ़ रहे हैं आप लोग, हम क्यों नहीं पढ़ रहे? हम तो कहा ये झूठ भी नहीं बोल सकते दूसरे। कहा अल्लाह के रसूल कल गए थे तुम्हारी कंप्लेन लेके, तो ये अमल मिल गया हमको करने के लिए। कहा अच्छा ऐसा है क्या, ठीक है। अब जब दूसरी नमाज में सब आए तो ये अमीर साहब अभी ये भी पढ़ना शुरू सुभान अल्लाह, और फिर ये फौरन दौड़े अल्लाह के रसूल के पास आए, अल्लाह के रसूल उन्होंने भी शुरू कर दिया, नमाज भी पढ़े, रोजा भी रख रहे, जकात भी रहे, हज करे, जहाद करे, पैसा खर्च करे, जो तस्बीह आपने बताई जिससे हम उनके बराबर हो जाए नेकियों में वो भी शुरू कर दी उन्होंने, अब क्या करना हो? तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते ज़ालिका फज़लुल्लाहि युतीही मन यशा, ये माल होता है अल्लाह का फजल है, अल्लाह जिसे चाहे देता है। भैया मैं कुछ नहीं कर सकता इसमें, खलास मैंने तुमको एक जरिया बताया, अगर मालदार भी अपना ले तो मैं कुछ नहीं कर सकता इसमें, वो अल्लाह का फजल है, अल्लाह जिसे चाहता है अपना फजल नवाजता है। तो क्या ये सहाबा जो नेकियों के इतने हरीस थे, क्या ये कोई छोटे से छोटा अमल छोड़ सकते हैं कि जिंदगी में, बताइए? तो अगर हम बोलते हैं हमको मालूम है ये नेकी है तो नौज़ बिल्लाह वो सहाबाओं को नहीं मालूम था यार नेकी है, और रसूलुल्लाह खुद नहीं मालूम था वो नेकी है, अरे हमको मालूम आज ये नेकी है, मतलब एक उम्मती को मालूम जिस रसूल पर वही आ रही है उसको नहीं मालूम नेकी है, और एक उम्मती जो वही से महरूम है बल्कि वही अल्लाह के, अल्लाह ने क्या वही भेजी कुरान से महरूम है और वो दावा कर रहा है मुझे नेकियां मालूम होंगी जो अल्लाह उसके रसूल और सहाबाओं को नहीं मालूम थी, मुझे याद मुझे मिल गई। और कुरान के सीधे खिलाफ ये आयत जाती है अलयौमा अकमलतु लकुम दीनकुम, मैंने आज तुम्हारे लिए तुम्हारा दीन मुकम्मल कर दिया, व अतममतु अलैकुम नेमती, अपनी नेमत तुम पर पूरी कर दी, व रज़ीतु लकुम अलइस्लाम दीना, और दीन इस्लाम से राजी हो गया। तो सहाबा बहुत हरीस थे, याद रखी नेकियों में, कोई नेकी नहीं छोड़ते थे, हमारे जैसे नहीं थे अरे छोटी नेकी छोड़ दो, अरे छोटा गुनाह कर लो, कोई गुनाह को छोटा और कोई नेकी को छोटी नहीं समझते, कर गुजरते उसको, गुनाह छोटा नहीं भाई, गुनाह गुनाह है और नेकी छोटी है, कोई बात नेकी तो करना है, इतने हरीस नेकियों। हत्ता के हज को भी जा रहे अब्दुल्लाह इब्ने उमर, तो देखिए ऊंटनी को घुमा रहे हैं, तहारत के लिए रसूल जहां बैठते वहां बैठ रहे हैं, जरूरत नहीं थी लेकिन करो, इतनी हिरसी रसूल ने क्या मैं भी करूँ, यह हाल था। लेकिन आज हम क्या करते हैं दीन इस्लाम में, एक से एक बिदअत ईजाद करते हैं और क्या हुआ उस पर सवाल करते हैं। तो ये हुआ कि मैंने कहा ना अजान में कलमा पढ़ा तो क्या हुआ, क्या हुआ, क्या किया मैंने, तो आप जिक्र अजकार पढ़े ज्यादा वो बिदअत नहीं हुई हम कहें तो, लेकिन हम अगर अजान को बढ़ा दें, जिक्र बढ़ा दें, कलमे को मुकम्मिल करें तो हम बिदअत ही हो गए। तो ये सही बात है, रसूल अल्लाह के दौर में अजान उतनी दी जाती थी, क़यामत तक उतनी ही दी जाएंगी, जो इसको बढ़ाएंगा वो बिदअत ही, सही बात है। तो ये होता है जब हम पूछते ना नेकी तो है, नमाज तो पढ़ रहे हैं, रोजा तो रख रहे हैं, ज़कात तो दे रहे हैं, सदका तो दे रहे हैं, क्या हुआ, ये हुआ इतनी बड़ी गलती हुई कि अल्लाह को नहीं मालूम थी वो नेकी है, रसूल को नहीं मालूम थी नेकी है, सहाबा को नहीं मालूम हुआ नेकी है, कभी उन्होंने नहीं किया और इस उम्मत को 14 साल बाद मालूम हुआ ये नेकी है। इल्जाम लगा सब पर, इस दीन के तकमील इसका मुकम्मल होने पर इल्जाम लगा। ऐसी गलती ना करे ये पूछकर क्या हुआ कर लिए तो, ये बहुत बुरी बात है। दीन इस्लाम ने जितना बता दिया उतना ही करना, इससे ज्यादा क्या हुआ पूछना, फिर क़यामत दिन जो है फरिश्ते जब मारेंगे तो जब पूछेंगे क्या हुआ क्या करता था, वो बोलेंगे नहीं, वो बोलेंगे सब देना है तुम्हारी गलती हो गई, क्या हुआ क्या कर लिया मैंने, ऐसे एक ऐसा अमल करके आए जो ना अल्लाह ने ना उसके रसूल ने ना सहाबा ने क्या वो करके आए तुम, और पूछते हो अब क्या हुआ कर लिए तुम, ये होता है उसके बाद। और इसी अमल ने क्या हुआ ने क्या है पूरे उम्मत को आज बिदअतों में ऐसा बना दिया कि आज दीन इस्लाम जो खालिस है वो सिर्फ किताबों में बंद धूल खा रहा है, और बखिया बिदतों को दीन इस्लाम समझ के लोग ऐसा अमल करते हैं जिसकी हद नहीं। और ऐसे शख्स के ताल्लुक से ही सूरह गाशिया में अल्लाह सुब्हान तआला ने आयत नंबर 3 और 4 में फरमाया आमिलतुन नासिबा तस्ला नारन हामिया, इसी ऐसे शख्सों के लिए कि वो होगा जो अमल कर करके थक कर आया होंगे अल्लाह के पास, हुक्म होगा उठाकर जहन्नुम में डाल दो, अमल कर करके थक कर आया हूँ दुनिया के अंदर, इतने अमाल करके आया हूँ कि थक जाऊंगा अमाल करके, लेकिन जब अल्लाह के सामने होगा तस्ला नारन हामिया भड़कती हुई आग में से उठाकर डाल दो। क्यों क्यों, वो अमल अल्लाह की किताब उसके रसूल के मुताबिक नहीं था, तस्ला नारन हामिया का मुस्तहक बना, जहन्नुम में डाल दिया गया, जबकि आमिलतुन नासिबा अमल कर करके थक के आया हूँ दुनिया के अंदर, लेकिन हुक्म क्या होगा डाल दो। तो पता चला आप जो भी दीन इस्लाम में काम करना है अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक, ज्यादा और कम गलत, और क्या हुआ शैतानी सवाल है रसीद रसीद, क्या हुआ ये सब हुआ बता दिया मैंने आपको, कहाँ कहाँ इल्जाम लगा क्या हुआ पूछने से। तो अब हम कोशिश करें कि तमाम जिंदगी के मरहले हमारे अल्लाह किताब उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के सुन्नत के मुताबिक हो, उससे हटकर कोई काम हम ना करें। अगर करेंगे तो याद रखें दीन इस्लाम में ये बिदत कहलाएगा, और इसका नुकसान क्या होगा, अकुल्लु बिदअतिन ज़लालह अकुल्लु ज़लालतिन फिन्नार, हर बिदत गुमराही और हर गुमराही का ठिकाना जहन्नुम की आग है। इसीलिए मैंने कहा कुफ्र जो शिर्क और बिदत ये बहुत बड़े दो गुनाह हैं, इनसे बचना बहुत ज्यादा हमारे लिए है। अब आइए चंद मिसालें चंद नमूने बिदत की मैं देता हूँ, बखिया जो बच्चे आप सवाल करके पूछ लें, क्योंकि इतनी है कि एक एक गिनते जाऊंगा तो कई दिन सिर्फ बिदत पे 10 दिन का दर्स अगले साल लेना पड़ेगा, इतनी बिदत हमने ईजाद की। तो चंद मुख्तसर सी चीदा चीदा मोटी मोटी बिदत गिना देता हूँ ताकि वजह तो जैसा मैंने शिर्क और कुफर में गिनाई थी चंद बातें, तो मोटी मोटी बातें हम शिर्क की करते हैं उसको आप जान लें। पहली चीज तो ये कि ऐसा जिक्र अस्कार करना जो अल्लाह की किताब में और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम से साबित नहीं है और उनकी गिनती भी मुकर्रर कर लेना, ये बिदत है। ऐसे जिक्र अस्कार जो अल्लाह की किताब उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने नहीं पढ़े, या अगर पढ़े भी है तो उसकी तादाद मुकर्रर नहीं की, 80, 90, 100 जो मुकर्रर की ठीक है, जो नहीं की खुद से मुकर्रर कर लेना 11 बार खुल पढ़ो, कहाँ रसूल अल्लाह ने कहा 11 बार खुल पढ़ो, कभी खुल पढ़ना ठीक है 11 बार कहाँ, ये बताइए। तो चीज तो है इजाफा कर दिया उसमें, या सिरे से नया ये जिक्र लाया कुछ तो भी उठाकर अजीब अजीब जिक्र अस्कार लाए, तो ये करना क्या हुआ बिदत। इसी तरह जो है अक्सर इन जिक्र अस्कार की जो बिदत है, जो मशहूर बिदत है वो है कि 1,25,000 बार कुछ लोग जमा होते हैं औरतें और मर्द और तस्बीहात पढ़ते हैं, आयत करीमा बोलते हैं उसको, हमारे माशरे में बहुत राज है आयत करीमा की मजलिस है, और क्या होता है उसमें 1,25,000 बींज होते हैं, 1,25,000 मनके होते पढ़े जाते हैं, उसके बाद क्या होता है वो खाना मजे बनता है ये सब चीज़ों की, क्योंकि हर बिदत का खात्मा देखिए अच्छे मीठे खानों पर ही होता है, फूल निख्ती चुन्नी बूंदे खाजे सब वो एंड उसका ऐसी मिठाई मीठे चावल जरदा है ना इसी पर खत्म हो गया, बिरयानी है मुर्ग मुसल्लम फिर है ही उसके बीच 1,25,000 बार पढ़ते हैं बीज। सवाल ये आता है कुरान की तो आयत पढ़ते हैं ना, आयत करीमा क्या है, ला इलाहा इल्लल्लाह सुभानक इन्नी कुंतु मिनज़्ज़ालिमीन, कुरान की आयत है قرآن کی آیت تو پڑھ رہے ہیں آپ غلط کیسے بول رہے ہیں قرآن کی آیت پڑھنے کو. میرا سوال ہے کیا رسول اللہ اور صحابہ کو نہیں سمجھا کہ سوا لاکھ بار اس کو پڑھنا اور کہاں مصیبت حل ہوتی ہے جو تم کو پتا چلا آج 14 سال بعد اور تم پڑھتے ہو. نعوذ باللہ یہ الزام ہے اللہ کے رسول اور صحابہ پر کہ ان کو یہ عمل تو معلوم ہی نہیں ہوا, ہم کو ملا یہ عمل تو, مطلب وہی بند ہونے کے بعد وہ عمل ہم کو مل رہا ہے. جب وہی چالو تھی رسول کو تو نہیں بتایا گیا کہ سوا لاکھ بار پڑھو. قرآن کی آیت تو ہے, کیا ہوا؟ بدعت ہوئی, نیا طریقہ ہوا, صحابہ نے نہیں کی یہ کام, نہیں کی, غلط ہے. اسی طرح ایسے ذکر و اذکار کرنا جو کتاب و سنت ثابت نہیں ہے, اور ایسی دعائیں پڑھنا جو اللہ اس کے رسول نے نہیں بتائی, اور اس کو اپنے اوپر فرض یا واجب کی طرح وہ کر لینا. مثال کے طور پر جو پڑھے دعائے گنج العرش عام, یاد رکھیے نہ اللہ کی کتاب میں یہ دعا ہے نہ اس کے رسول نے کبھی بتائی, اور اس کے الفاظ بھی شرکیہ ہیں. کچھ الفاظ ہے رسول سے دعائیں ہیں, وہ اللہ سے بھی نہیں. اے اللہ کے رسول آپ یہ کر سکتے ہیں, آپ وہ کر سکتے ہیں, آپ ایسے ہیں, آپ ویسے ہیں, بلاؤں کو ہٹا دے, اولاد دے دے, شفا دے دے, بیماری دور کر دے. کیا رسول اللہ صلی اللہ علیہ وسلم سے ایسی دعائیں مانگنا جائز ہے؟ خود اللہ کے رسول صلی اللہ علیہ وسلم کے دو لڑکے تھے, دونوں کا انتقال ہوا. اگر آپ واقعی میں شفا دے سکتے تو اپنے بیٹوں کو دونوں کو شفا دے دے سب سے پہلے, اور ان سے نسلیں چلتی. پھر بیٹیوں سے کیوں چلتا آپ کا خاندان؟ اسی طرح ایسی دعائیں جو کچھ دعائیں جمیلا یا درود تاج, درود لکی, درود ماہی, اتنے یاد کردہ عہد نامہ اور یہ اور وہ کہ اب میں گنتے بیٹھوں گا تو 1000 2000 تو یہ نام لینا پڑیں گے کھڑے رہ کر. تب کرے کیا, کون سا درود بھیجے, کون سی دعائیں پڑھے؟ جو دعائیں کتاب و سنت ثابت ہے بہت تھوڑی سی, 300 400 دعائیں. حسن المسلم کے نام سے چھوٹی کتاب آتی ہے, آپ خرید لیں 20-25 روپے کتاب, ساری دعائیں جو کتاب و سنت ثابت اس میں ہیں. اور کون سا درود پڑھے پھر؟ تو درود وہ پڑھیے جو سب سے افضل درود ہے. اور اس درود کو ہم کہاں پڑھتے ہیں؟ نماز میں, درود ابراہیم. خلاص, اب کوئی درود کی ضرورت نہیں آپ کو. اگر اس سے افضل کوئی درود ہوتا تو رسول اللہ صلی اللہ علیہ وسلم صحابہ کو سکھا دیتے, درود تاج سکھا دیتے ان کو, اور لکی اور ماہی وہ سب سکھا کے جاتے ہیں. وہ ان کو نہیں سکھائی وہ درود کبھی قیامت تک نہیں بن سکتا, چاہے آپ اس کو درود بولیے یا اور کچھ نام دے دیجیے اس کو. ٹھیک ہے, اسی طرح جو ہے محرم کے مہینے کو منحوس سمجھنا, سفر کے مہینے کو منحوس سمجھنا, یہ بھی ایک بدعت ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے تو خاص طور سے سفر کے بارے میں کہا کہ سفر کا مہینہ منحوس نہیں ہے. لیکن آج امت مسلمہ کیا مانتی ہے سفر کے مہینے کو؟ منحوسیت کب سے چالو ہوتی ہے؟ اسلامی کیلنڈر کا پہلا سال, پہلا مہینہ آیا, اسلامی کیلنڈر کا پہلا مہینہ آیا, کون سا مہینہ آیا؟ محرم الحرام. بہت حرمت والا مہینہ, یاد رکھیے, اس لیے اس کا نام محرم الحرام ہے. اور یہ محرم کب سے حرام ہے معلوم آپ؟ حرمت والا ہے کب سے؟ جب سے اللہ نے آسمان اور زمین کو پیدا کیا, اس دن سے اللہ کے نزدیک, اللہ فرماتا ہے قرآن میں, اللہ نے جب سے زمین آسمان کو پیدا کیا اس دن سے اللہ کے نزدیک مہینوں کی تعداد 12 ہے, جس میں سے 4 حرمت والے ہیں. ہمارے لیے محرم کیوں حرمت والا مہینہ بنتا؟ یہ تو اس میں ایک واقعہ ہوا کربلا کا, ہے نا, جو کہ رسول اللہ کے جانے کے 50 سال بعد ہوا, شریعت مکمل ہونے کے 50 سال بعد ہوا. اور اس واقعے کو ہم بنیاد ہم سمجھ رہے محرم اس لیے حرام ہوا. یہ محرم کا مہینہ اللہ کے نزدیک زمین و آسمان کی پیدائش اس دن سے حرام ہے, حرمت والا ہے, گناہ اور معصیت سے بچنا چاہیے اس مہینے. تو اس کو کون سا مہینہ بولتے ہیں ہم؟ غم کا مہینہ. کیا رسول اللہ نے کبھی اس مہینے میں غم منایا؟ ایک روایت بتایا, ایک روایت. اچھا, دوسرا سفر کا مہینہ جو اس کے بالکل بعد لگ رہا, دوسرا مہینہ اسلامی کیلنڈر کا, وہ کیا ہے؟ منوس. رسول اللہ فرماتے ہیں سفر کا مہینہ منوس نہیں ہے, اور آپ نے اس مہینے کا نام دیا سفر المظفر. سفر کا مہینہ کامیابی کا مہینہ ہے. اور ہم کیا بولتے ہیں سفر کے مہینے کو؟ منوس. رسول کیا بول رہے ہیں؟ مظفر ہے یہ, کامیابی کا مہینہ ہے تم لوگوں کے لیے. اور اس میں ہم کیا مناتے ہیں؟ محرم آ گیا تو غم منا رہے ہیں, سفر آ گیا تو کیا تیرا تیزی ہے نا, اور کیا کیا اس میں جو ہے بدعتی رسومات ہوتے ہیں کہ 13 تاریخ آتی ہے جس میں بہت بلائیں آفتیں, بلکہ سال کی آدھی بلائیں آفتیں اس دن اترتی ہیں. کس نے آپ کو وہی کی ہے؟ کیا جبرائیل علیہ السلام آپ کے پاس آ کہہ کر گئی یہ باتیں؟ رسول اللہ فرما رہے تو مظفر کامیابی کا مہینہ ہے, منوس نہیں ہے. کس نے آپ سے کہا پھر اس کی ایک تاریخ, یا اس کا ایک بدھ, یا اس کا ایک ہفتہ, یا اس کا آخری بدھ, یا اس کا آخری ہفتہ, یا پہلا بدھ, یا پہلا ہفتہ, یا اس کی 13 تاریخ منوس ہے؟ اس کو تو اسلام سمجھا جاتا. اگر کوئی بولے کہ یہ مہینہ منوس نہیں ہے تو لوگ بولیں گے ارے بدعتی آ گئے, یہ تو مہینہ منوس ہے. تو یہ دیکھیے آپ کس طرح, تو سفر کا مہینہ محرم کے مہینے کو منوس مانا. اسی طرح جو ہے درگاہوں کے عرس منانا, یہ وہ باتیں کہہ رہا ہوں جو بہت عام ہے, بالکل چلن ہے ان کا, درگاہوں کے عرس منانا. رسول اللہ صلی اللہ علیہ وسلم کے دور میں کیا نبیوں کی خبریں موجود نہیں تھی؟ ابراہیم علیہ السلام کی خبر موجود تھی, شعیب علیہ السلام کی موجود تھی. رسول اللہ ایک حدیث سے فرماتے, اگر مجھے فلسطین کا مجھے یاد ہے, اگر مجھے وہاں لے جایا جائے مسجد اقصیٰ, تو میں موسیٰ کی خبر بتا سکتا ہوں تم کو کہاں ہے, مجھے معلوم ہے وہ خبر کہاں ہے. تو رسول اللہ کہہ دیتے کہ ابراہیم علیہ السلام کا تم عرس منا لیا کرو ہر سال, اور موسیٰ علیہ السلام کا عرس منا لیا کرو, اور جو ہے شعیب علیہ السلام کا جو اسی میں تصالح علیہ السلام, ان کی تو قبر جزیرۃ العرب کے اندر ہی ہیں, ان کی بھی منا لیا کرو عرس. عرس کیا ہے؟ عرس کس کو کہتے ہیں؟ مانا عرس کس کو بولتے؟ فارسی کا لفظ ہے, اس کا معنی ہوتا ہے شادی. عروسا ادلن ہوگا خیر, لیکن عرس شادی, شادی عرس بولتے ہیں شادی کو. سوال یہ, اگر شادی بھی کر رہے ہیں آپ کے, اس کی تو کتنی شادیاں جائز ہیں؟ 785 عرس, 785 شادیاں, اور مردوں کی شادیاں اس پر, اور ان کے بارے میں ہمارا عقیدہ ہے کہ یہ اتنے ولی تھے اللہ کے, اتنے ولی تھے کبھی شادی نہیں کی, اور ان کے ماننے والے ہر سال شادی کرتے ہیں ان کی. کیسا عجیب معاملہ ہے نا, بیچاروں نے زندگی میں شادی نہیں کیے, انہیں مرنے کے بعد ہر سال ان کی شادی کرتا, اور دیکھیں پورا عمل ویسے ہی ہوتا. شادی سے ایک دن پہلے کیا ہوتا, کیا ہوتا ہمارے معاشرے میں, کیا ہوتا اسلام میں, کیا ہوتا چھوڑ دیجیے, ہمارے معاشرے میں کیا ہوتا, ہاں ایک رسم ہوتی, کیا بولتے اس کو سانچا, اس سے پہلے کیا ہوتا ہلدی, اس سے پہلے کیا ہوتا ایک رات پہلے سندل, دیکھیے نہیں آپ نے, ادھر کے نکلتا اور ادھر درگاہ تک جاتا. سبحان اللہ, پوری شادی ہے وہ, اس میں کچھ بھی کم نہیں ہے, خطبہ نکاح چھوڑ کے باقی سب ہے اس میں. میں نا وہ جا رہے لے کر ایک رات پہلے جاتے ہیں, ادھر سے ایک آتا, پورا ہے اس میں ہلدی مہندی یہ وہ سب ہے اس کے اندر. عرس منا رہے ہیں, یہ کس شریعت نے آپ کو دیا عرس منانے کا حق؟ کیا رسول اللہ نے کبھی کہا کہ میرے جانے کا میرا عرس منا لو, یا میری امتیوں میں عرس مناؤ؟ کہاں سے آیا یہ طریقہ؟ یہ ہندوؤں سے سیکھا ہم, اطراف کے ہندوؤں سے سیکھا, وہ جو ہے عرس اور رسومات مناتے ہیں سیکھ لیا ان سے. یہ منانا یہ بھی جو ہے بدعت ہے اور سخت حرام ہے, اور جو عمل اس میں ملوث ہوتے سب شرکیہ ہے. سجود, رکوع, قربانی, نیاز ان کے سامنے کرنا, یہ سب حرام ہے اور شرک, یاد رکھیں, اور کفر ہے سخت قسم کے, کہ اگر کوئی آدمی مر جائے اس عقیدے سے تو کبھی جنت میں نہیں جائیں, یاد رکھیں اس عقیدے کو. تو یہ ہوا. تیسرا جو ایک عام ہے وہ ہے 27 رجب کو جاگنے کی رات منانا. کتنا عام ہے 27 رجب کو, کیا مناتے ہیں ہم لوگ؟ جاگنے کی رات ہے نا, جاگنے کی رات. کیا ہوا اس دن, اس رات کیا ہوا؟ رسول اللہ صلی اللہ علیہ وسلم بولے کہاں گئے؟ آسمان پہ گئے, نماز ملی. ٹھیک ہے, بہرحال صحیح واقعہ ہے, نماز پہ گئے آپ, آپ کو نماز ملی, آسمان پہ گئے نماز ملی, سب میں سمجھ رہا ہوں, لیکن رسول اللہ نے یہ کہا کہاں ہر سال اس کو مناؤ؟ سوال یہ ہے, ارے میاں تم یہ مناتے ہیں رات, تم کو خوشی نہیں نماز کی؟ میں یہ کہتا ہوں یہ رات منانے والے سارے ہی تقریباً لوگ وہ ہیں جو سال بھر نماز نہیں پڑھتے, سمجھے؟ وہ جو صحابہ کو تحفہ ملا تھا, وہ تحفہ تھا ہمیشہ زندگی بھر کی نماز, ہم نے وہ تحفے کا دل لے کے اس دن نماز پڑھی اور زندگی بھر نماز غائب. تو جو صحیح وہ دن منانا اور وہ رات منانا چاہتا ہے کہ معراج میں جو ملا تو زندگی بھر نماز پڑھے, اس کے لیے ایک رات کوئی خاص نہیں, اور اس رات کو خاص کرنا جبکہ رسول نے خاص نہیں کی, پھر اس رات کو فلا فلا مخصوص عبادتیں کرنا جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے کی, یہ ساری چیزیں کیا ہے؟ یہ حرام ہے, یاد رکھیں. اسی طرح 15 شعبان کو ایک رات منا لی, کیا نام دے دیا اسے؟ شب برات. میرا سوال ہے, قرآن حدیث سے مجھے بتائیے, برات شب برات کہیں ہے کیا؟ لیلۃ البرات بتائیے مجھے, چلیے عربی میں لیلۃ البرات, کہ برات کی رات, کوئی رات ایسی قرآن میں یا رسول اللہ صلی اللہ علیہ وسلم کے زبان سے نکلا کوئی ایک لفظ کہ برات کی رات, برات ایک لفظ ضعیف اور موضوع روایت سے بھی لا کے بتائیے, چھوڑ دیجئے اب میں صحیح کبھی آپ پہ ہرنے لگاتا ہوں, ضعیف یا موضوع من گھڑت روایت سے لاجئے یہ لفظ شب برات یا لیلۃ البرات, بتائیے مجھے لا کر. اتنے اس سے منائی جاتی ہے, اتنے اس سے منائی جاتی ہے کہ اب جو رات گزر رہی نہیں ہے شب قدر, جس کی فضیلت اور جس کے تعلق سے رسول اللہ فرماتے ہیں کہ جس نے اس رات کو چھوڑ دیا وہ بد نصیب رہا, اور ایک بد نصیب سے قدر چھین لی جاتی ہے, اور تمام خیر سے وہ دور رہا جس نے رات چھوڑ دی. اور اس رات کو رسول اللہ جا جا کر گھر والوں کو اٹھاتے, جگاتے اور عبادت کراتے, یہ رات ہم مناتے ہیں کیا بتائیے؟ اس لیے کہ ڈپلیکیٹ چیزیں اتنی آ گئی کہ اصلیت کی ختم ہو گیا ہے. مناتے کوئی پانچ راتیں, اور مناتے ہوئے تو ایک رات صرف 27 کی. رسول اللہ فرماتے ہیں کہ یہ پانچ میں سے کوئی ایک رات ہے آخری عشرے کی, تاخ رات 21, 23, 25, 27 یا 29, تو اس پانچ میں سے بھی شارٹ کٹ کر کے ایک بنا لیا ہم. ہر کام میں ہم کو یا تو زیادہ کرنا ہے تو کم ہی کرنا ہے, کبھی جو اسلام بتا وہ کرنا تو آئی نہیں, ٹھان لیا سا لگ رہا ہے ہم. شب برات نہیں 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 بڑے اقوال ہیں, بڑے یہ ہے, بڑا وہ ہے, اور بڑے دلائل اور یہ اور وہ اور نسور بھرے پڑے ہیں, اکثریت غلط ہو سکتی کیا, فلاں ہو سکتی کیا. میں اکثریت اور اقلیت کی بات ہی نہیں کرتا ہوں, ہمارا معاملہ تو کتاب و سنت پر ہے. اگر اکثریت اور اقلیت کا دلیل ہے تو آج اکثریت دنیا کی یہ کہتے کہ مسلمان دہشت گرد ہے, مانتے اس بات کو؟ اکثریت بول رہی نا, مانتے اس بات کو؟ اکثریت اور اقلیت کچھ نہیں ہوتی ہے, دلیل وہ ہوتی ہے جو کتاب و سنت ہے. افواہیں تو بہت ہوتی ہیں, تو اکثریت اقلیت من لائیے. اور اگر اکثریت اور اقلیت حق اور باطل کا فرق ہے تو ہم سب کو عیسائی بن جانا چاہیے, اس لیے کہ اکثریت دنیا کی کون ہے؟ عیسائی ہے. پھر نہیں نہیں نہیں, وہ تو غیروں کی بات ہوگی نا, اپنوں کی بات کیجیے. اور اگر اپنوں کی بات کریں پھر مسلمانوں میں, تو پھر بدعتی اور جو خبر پرس بننا پڑے گا ہم سب کو, اس لیے اکثریت ان کی ہے. پھر نہیں 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 ان میں نہیں, پھر وہ ہم میں سے ان کو چھوڑ دو اتنا, پھر ہم میں کر کے پھر اقلیت ہو جاتی ہے ہماری, اکثریت کہاں بچی؟ سمجھا؟ اکثریت اقلیت نیوز, اس سے کچھ نہیں ہوتا. کتاب و سنت دلائل کا ہے. ہر رات ہر حدیث جس میں رات کا کوئی ذکر آیا اٹھائے ڈبے میں ڈال دیے, بولے یہ برات کی رات کے بارے میں. ہر واقعہ جو رسول اللہ کی زندگی میں رات کا آتا ہے اٹھایا اور ایک ڈبے میں ڈال دیا, برات کی رات کا واقعہ. یہ کہاں سے لائے یہ سب باتیں؟ جس رات میں رسول اللہ اٹھا اٹھا کر جگا رہے وہ رات میں ہم سوتے پڑے رہتے ہیں, قدر کی رات جو جا رہی ہے نشروں میں, اور جس رات میں نہیں جگایا اس پہ واقعہ گڑ لے. اچھا واقعہ ہے بھی کیا؟ رسول اللہ صلی اللہ علیہ وسلم جو ایک بار رات میں اٹھے, حدیث سنی ہوئی آپ نے, اٹھ کر چلے بقی غرخت, جنت البقی جس کو بولتے, وہاں گئے. آپ نے وہاں مغفرت کی دعائیں کری ان کے لیے اور واپس آئے. اور عائشہ رضی اللہ عنہ جو چپکے سے اٹھی, ان کو شک ہوا کہ رسول اللہ میرے بازو تھے, کہیں کسی دوسرے کے پاس تو نہیں چلے گئے, دوسری بیوی کے پاس, جبکہ میرا آج کی رات میرے لیے تھی. چپکے سے گئی, دیکھا اور واپس آ کے سو گئی, لیکن سانس تیز چڑھ رہی تھی. رسول اللہ ہے, رسول اللہ نے کہا, عائشہ کیا تم مجھ پر شک کرتی ہو کہ کیا اللہ کے رسول تم سے خیانت کریں گے؟ کہ آج کی رات وہ رات تھی جس میں اللہ سبحانہ بنو کلب یا بنو ثقیف, جو بھی الفاظ ہے, بنو کلب کی بکریوں کے باروں کے برابر لوگوں کی مغفرت کرتے ہیں. ٹھیک ہے, حدیث تو سننے تو ٹھیک ہے. سوال یہ ہے اگر نعوذ باللہ مائی عائشہ رضی اللہ عنہ کی نیند نہیں کھلتی تو پتہ نہیں اللہ کے رسول کتنے دنوں سے رات منا رہے تھے اور چھپا کے رکھے تھے امت سے رات. نیند کھلی تو معلوم ہوا نا عمل, جبکہ نماز آ رہی ہے اٹھا کے بتائی جا رہی ہے, شراب کی حرمت آ رہی بولی جا رہی ہے, زکات دینے کا حکم دیا جا رہا ہے, شب قدر کے لیے جگایا جا رہا ہے, اس رات تو کیوں سوتے لوگ نہیں جگا آپ نے؟ کہتے اٹھو میں جا رہا ہوں, ابھی سن لو کہ رات یہ ہے. آئے بات کیوں کہہ رہے ہیں؟ یہ حدیث ویسے تو ضعیف ہے بہرحال, ان کو کہیں نہیں ہم ضعیف صحیح کو نہیں مانتے, بہت لوگوں کا بڑا مسئلہ ہے, ہم اچھے برے کھانے کو سب کھا لیتے, کھاتے رہی وہ اپنا مسئلہ ہے. بہرحال تو ضعیف بھی اگر ہے تو اس میں ضعف تو دیکھیے کس قسم کا ہے, ضعف تو اس کی کمزوری بھی دیکھیے نا, ہے نا. رسول اللہ اٹھے, عائشہ رضی اللہ عنہ اٹھی تو پتا چلا, ورنہ کتنے سالوں سے مناتے. بہرحال یہ واقعہ جان لیجیے, رسول اللہ صلی اللہ علیہ وسلم بقیع غرخت گئے تھے اکرام, اور وہاں دعا بھی کی آپ نے, لیکن یہ واقعہ کب ہوا؟ 15 شعبان کو نہیں ہوا, یہ واقعہ ہوا رسول اللہ کے انتقال سے 5 دن پہلے. آپ کا انتقال کب ہوا؟ کب ہوا؟ شعبان میں ہوا؟ نہیں, کب ہوا؟ ربیع الاول. 5 دن کم کر دیجیے, 12 ربیع میں ہوا نا, 12 سے 5 کم کر دیجیے, کتنا ہوا؟ 7 ربیع الاول کی رات گئے تھے آپ. لیکن میں یہ نہیں کہہ رہا ہوں 7 کو جاگیے آپ, لیکن بتا رہا ہوں اس واقعے کی اصلیت, اگر ہے بھی تو ایسی ہے اس کی. بہرحال راتوں کا منانا, جس سے کیا ہوتا ہے, اصلی جب راتیں آتی ہیں نا جاگنی, جب سوتے پڑتا ہے. ٹھیک ہے, اسی طرح جو ہے 11ویں کا منانا بہت عام چلن ہے. 11 تاریخ آتی ایک مہینے کی, عبد القادر پیران پیر, غوث اعظم جو بھی نام آپ کہتے ہیں ان کے نام سے چراغ جلا جاتے ہیں, اور چراغ کو رات بھر بجھنے بھی نہیں جاتے. کیسے دیکھیں نا, ہندوانہ رسم ہے نہیں, ہندو کو دیکھیں آپ نے پکچروں میں, دیوتا کے سامنے چراغ جلتا, وہ اس کے شوہر کے لیے بےچاری بچاتے رہتی, ہوا تیز چلتی, کھڑکی کھلتی, ادھر بتی بجھتی, ادھر وہ ٹرین کے نیچے آ گیا, بس کے نیچے آ گیا, قتل ہو گیا. رات بھر بچے بڑے بوڑھے دیا بجائے, ایسا لگتا ہے جتنے اخلاص سے اس دیے کو بچایا جاتا ہے, کبھی نعوذ باللہ اتنے اخلاص سے نماز بھی نہیں پڑھیں گے جتنے اخلاص سے اس کو بچاتے ہیں. خالص ہو کے رات بھر آنکھیں سجی ہوئی, لیکن نہیں, دیا نہیں بجھنا, گھی کا دیا ہے اور پتہ نہیں کیا کیا. یہ کہاں سے لائی ہے؟ رسول اللہ نے کبھی 11ویں منائی کوئی؟ 11ویں منائی کیا؟ اور جس کے نام سے مناتے ہو تو خیر بہرحال تو حرام ہوا, اس لیے کہ وہ اللہ کے علاوہ کسی کے نام سے ہے نا, انسان کے نام سے, چاہے عبد القادر ہو یا محمد صلی اللہ علیہ وسلم ہو یا آدم علیہ السلام یا کوئی اور ہو, اللہ کے علاوہ کسی اور کے لیے کوئی عمل نہیں ہوگا دین اسلام کے اندر. تو 11ویں منا رہے کسی انسان کے نام سے, اور کیا تصور, حفاظت کریں گے, اولاد دیں گے, مال میں برتری دیں گے, یہ کریں گے, وہ کریں گے, عجیب عجیب عقیدے اس پہ گڑ لی. ارے تھوڑی تو عقل لڑاؤ, تھوڑی سی عقل, کہ اگر عبد القادر جیلانی اگر کچھ بتا بچا سکتے کسی کو بچا سکتے, تو سب سے پہلے آج وہ جو تدفین ہے بغداد شہر کو بچا لیتے امریکہ سے, हजारों टन बम डालता हूँ रोज उसके ऊपर लाला के, निकलता एक हाथ दस्ते गायब से पूरे बमों को वापस उधर भेज देता, कैलिफोर्निया, न्यूयॉर्क, टेक्सास, सब उधर। क्यों नहीं हुआ फिर? वो होना चाहिए था ना। अगर इतनी ताकत है कि बगदाद में रहकर हिंदुस्तानियों को शफा देते हैं, तो फिर बगदाद वालों को क्यों शफा से महरूम रखा आज तक, जबकि उनके मानने वाले तो वहां भी तो है कि भाई बम तो गिरेंगे लेकिन ग्यारहवीं मनाने वालों की छतों पर नहीं गिरेंगे, सब बम उधर के उस पर गिरेंगे। कुछ होना चाहिए था। थोड़ी तो अकल लड़ा लो, थोड़ा सा थोड़ी सी अगर अकल इंसान लड़ाए तो उसके सामने जो है इस्लाम रोशन जो है एक सूरज के साथ चमक रहा है। गलती हमारी कि हम आंख बंद करके चल रहे हैं, इस्लाम चमक रहा है वाज़े, हमारे यहाँ आंखें बंद, तरह खोलिए उसको। इसी तरह जो है 22 रजब को कुंडे मनाए जाते हैं, है ना। 22 रजब अभी बस गए, पूरियों की यादें ताज़ा होंगी सबके जहनों में, दो ही महीने हो रहे हैं ना, रजब को कुंडे मनाते हैं। और ये जितनी मैं बातें कह रहा हूँ ना, एक बात, एक सब सिलसिलेवार शियाओं की देन है, सब सिलसिलेवार जितने अमल, ग्यारहवीं का मनाना या 15 शाबान का जागना, बरात ही शियों के पास एक अमल है। तबर्रा गालियां देते हैं इमामों को, हमने भी ले लिया, वो नाम भी ले लिया, वो अमल भी ले लिया। बहरहाल 22 रजब ये भी शियाओं की देन है। क्या करते 22 रजब को? काय की ईद मनाते हैं, कुंडों की ईद, है ना। कुंडे इतने मुकद्दस है इस्लाम में। रसूलुल्लाह घर में कितने कुंडे थे? कोई मुकद्दस चीज होती है, रसूल अपने पास रखते हैं, मैं कुंडे जमा करो, बड़ी मुकद्दस चीज है, इसकी ईद बनने वाली, मेरी उम्मत को ईद दी गई इसकी। और रसूल फरमाते हैं दो ही ईदें मेरी उम्मत को दी गई है, एक ईद उल फितर और ईद उल अजहा। क्यों नहीं कहा कुंडों की ईद, ईद कदर और ग्यारहवीं की ईद और तेरहवीं की ईद और इसकी नियाज और उसकी फला? दो ही ईदें दी गई, दो ही ईदें, ईद उल फितर और ईद उल अजहा, है ना। तो 22 कुंडे मनाते हैं, ये कुंडे के पीछे असलियत मानो आपको क्या है। और मुसलमानों की जितनी शख्सियतें हैं बड़ी बड़ी, उनके मौत पर मुसलमानों से खुशियां मनाई, इन शियाओं ने मनाने लगवाई। हमारे हालात ऐसे क्या कि हम आज खुशियां मनाते हैं अपने बड़ों की मौत पर। 22 रजब का वाकया सुन लीजिए। 22 रजब को एक शख्सियत का इंतकाल होता है, अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह अन्हु। खाना खाते हैं, उनके गुलाम, उनकी बांदी आती है, खबर देती है अब्दुल्लाह इब्ने अब्बास के कान में, और अब्दुल्लाह इब्ने अब्बास खाना छोड़कर खड़े हो जाते हैं। खबर क्या थी? खबर थी कि अमीर मुआविया का जो इंतकाल हो गया 22 रजब को। अमीर मुआविया वो शख्सियत थी जिसने इन शियाओं के साथ जो है जिसको बोलेंगे लोहे का हाथ रखा था इनके ऊपर, ये पूरे दबे हुए थे। लेकिन जैसे अमीर मुआविया का इंतकाल हुआ, इनको एकदम खुशी की लहर दौड़ पड़ी कि अब मुआविया मर गया, अब खुशी मनाएंगे। और मनाए तो कैसे मनाए, हुकूमत को पता चल जाएंगे ना खुशियां मनाई जाएंगी, तो खलीफा मनाए वक्त का, तो खुशियां खुफिया मनाई जाएंगी। एक सवाल है किसी घर में कोई खुशी हुई कैसी मना रहा है? हेलो, ये हो गया अपने पास, आ जाओ बस, चलो आज खाना इधर है, वो खुशी ऐलान हो रही है घर से बाहर निकल के, खुशियां पेड़े बांटो, ये करो फला और ये और वो, और पूरा मामला हो रहा है। हमें ढोल बजाओ, एक और नया आ गया, ढोल बजाओ, मेरा ऐलान, मतलब खुशी क्या हो रही है, ऐलान की जा रही है। कुंडों की इतनी खुफियां क्यों चल रही? खामोशी संभाल लाना, घर में पर्दा डाल देना, दिखना नहीं किसी को, अंदर जाना, खामोशी से जो है चीजों को बनाना, और बर्तन जो है लोहे की है इसके नहीं इस्तेमाल करना, मट्टी करना, वहीं खाना सबने आके, वहीं हाथ धो लेना, कोई बाहर नहीं जाएगा, वो पानी को वहीं दफनाया जाएगा और वो बर्तन वहीं खत्म कर दिए जाएंगे। जब बाहर निकले कुछ भी नहीं हुआ, अंदर क्या हो? कुछ भी नहीं बेटा, अंदर कुछ भी नहीं हुआ। कैसी खुफिया खुशी है, खुफिया। एक शख्स आपको घर में दावत देता है, हेलो इधर आ जाओ, क्या बात, आ जाओ, आ गया, अंदर चलो कमरे में, अरे क्यों, चलो तुझे अंदर चलो, कमरे में लाया के दरवाजा बंद करके, अरे क्या कर रहा, बैठो खामोश, रुको पर्दा उस पर। फिर उसके बाद एक पेड़े का डब्बा निकाल रहा, खाओ जल्दी से, ये हाँ साफ कर लो, कुछ मत बोलो, अरे हुआ क्या, मेरे को लड़का हुआ। तो मेरा सवाल है, ये इतना खुफिया हुआ क्या, खुफिया हुआ इतना कि खुशी ऐलान है, ईद की खुशी का ऐलान है, एक रास्ते से जा रहे दूसरे रास्ते से आ रहे, ईदगाह में जमा रहे लाखों लोग, ऐलान ईद उल अज़हा, ऐलान हर खुशी का ऐलान है। ये खुफिया खुशी कहां से आई, ये शियाओं ने खुशी मनाई फिर अमीर मुआविया के इंतकाल पर, अब खुशी का इजहार नहीं कर सकते, छुप कर मनाया गया। अहले शिया अपने अपने लोगों को बुलाओ, खामोशी से सामान लाओ, वहीं बनाओ, वहीं खाओ, वहीं हाथ दो, वहीं दफना दो, ताकि बाहर सुन्नियों को पता ना चले अंदर किस चीज़ की खुशी मनाए। अब लगी हमारे सुन्नी मुसलमान पीछे उसके 22 के कुंडे भर रहे हैं, और फिर सुन्नियों को भी कुछ तो भी खिस्सा होना ना, तो दे दिया उनको एक खिस्सा, बड़े खिस्से हैं, बहरे वालों खिस्सों को छोड़ ही दीजिए। बाबे से मनाना ये सख्त हराम है और इसमें जाना हिस्सा लेना कुछ लोगों का मामला अजीब रहता। मैं बिस्मिल्लाह पढ़ के खा लेता कुछ भी, मेरे कुछ नहीं होता, बिस्मिल्लाह पढ़ के खा लेता। अरे भाई अगर आपके सामने किसी सुअर ला के रख दे तो बिस्मिल्लाह पढ़ के खा लेंगे उसको? हराम चीज हराम है वो, बिस्मिल्लाह या पूरा कुरान पढ़ना भी उसको हलाल नहीं करता। लेकिन अब दूसरा सवाल आ जाता है, मौलाना मैदा कैसा है, हलाल है हराम है? मैदा हलाल है। किशमिश कैसा है, हलाल है। काजू खाना कैसा है, हलाल है। खजूर खाना कैसा है, हलाल। खोपरा हलाल, हाँ हमने सबको मिला दिया पूरियों में तो हराम हो गया और बाकी सब हलाल अकेले अकेले। भाई वो पूरी हराम नहीं है, वो जो अकीदा जो नियत जो अमल उसके पीछे उसने उसको हराम कर दिया, मसला ये हुआ। इसलिए खाने के मामले में तीन चीजों की शर्तें हैं, जो चीज खिलाई जा रही वो हलाल होना, जिस माल से खिलाई जा रही वो हलाल होना, और जिस चीज के लिए खिलाई जा रही वो हलाल होना, जिस अमल के लिए। तीनों हलाल हो तो खाना हलाल होता किसी भी चीज में। सिर्फ खाना हलाल है हराम, कमाई से हराम हो गया। खाना हलाल है, कमाई हलाल है, वो अमल हराम है जिसपे खिलाया जा रहा है वो भी खाना हराम हो गया। तो ये उसूल है उसके, तीन शराब तीनों में लागू हुआ तो वो हलाल हुआ। तो आपके सब हलाल में मान रहा हूं, लेकिन वो अमल जो हो गया उसने हराम कर दिया आपकी पूरियों को, है ना? तो मत खाइए उसको, ये हराम। इसी तरह जो है 10 मुहर्रम को जो है गम का दिन मनाना, जबकि ये रसूलुल्लाह ने कौन सा दिन मनाया? रसूलुल्लाह ने क्या मनाया इस दिन को, ये बोलिए उनकी जिंदगी में। खुशी का दिन मनाया आपने इस 10 मुहर्रम को। और जब आप सलाम मदीने गए, देखा कि यहूदी रोजे रखते, पूछा क्यों? तो कहा इस दिन मूसा अलैहिस्सलाम को अल्लाह ने नजात दी थी। कहा मूसा पर इनसे ज्यादा हमारा हक है, हम भी खुशी मनाएंगे, हम रोजा रखेंगे, हम भी रोजा रखेंगे। तो रसूलुल्लाह की वफात तक आपने 10 मुहर्रम को क्या मनाया, खुशी या गम? तो उम्मत ही अब क्या गम मनाएंगे? रसूल ने गम नहीं खुशी मनाई और ईद पर रोजा रखा है कि मूसा आजाद हुए थे, हम ज्यादा हकदार हैं मूसा के, इन यहूदियों से हम भी खुशी मनाएंगे, हम रोजा रखेंगे, इनकी मुखालिफत करेंगे, 9-10 या 10-11 का रखेंगे, एक दिन का नहीं रखेंगे। वो एक दिन का रखते थे खुशी में। रसूल्लाह रोजा रखो बोल रहे हैं, फजीलत 1 साल के गुनाहों का कफारा पिछले इस रोजे की 2 दिन के। और हमारे पास क्या बोलते हैं, इस दिन खिलाना पिलाना चाहिए, है ना? रसूलुल्लाह भूखे रहने का हुक्म, रोजा हम बोल रहे खिलाओ और पिलाओ। कितनी मुखालिफत देखी सुन्नत की, कभी आंखें भी नहीं खोल के हम देखते हैं कि क्या है। बहरहाल इसी तरह जो है 12 रबी अव्वल को क्या मनाना, 12 औकात मनाना। याद रखिए भी हराम और बिदत, और सारी बिदतें हराम है। और क्या मनाते 12 रबी अव्वल को, 12 वफात है ना, ये अल्फाज है ना 12 वफात। आज थोड़ा सा वफात का माना समझ में आया तो क्या बोलते आज, 12 रबी अव्वल। लेकिन आज से पहले क्या था, आज से 10 साल पहले क्या था, और आपने अपने बचपन में क्या पुकारा इसको, 12 वफात। ठीक है, 12 का मतलब क्या है, 12 तारीख। वफात का मतलब क्या होता है, मौत। ठीक है, 12 तारीख को आप में से किसी के वालिद का इंतकाल हुआ और मैं आपके घर पे पहुंच गया ढोल लेकर, झूले मेले ठेले बच्चे ढोल बजा रहा, अरे क्या चल रहा है, आपके अब्बा मरे ना उसका ही। मेरा बाप मरा और तू कमीने इंसान ढोल बजाना खड़ रहेगी? हाँ 12 तारीख को मरे थे वो, देखो कितना था। यही मुसलमान कोई जरा ही ख्याल नहीं आता, 12 वफात नबी की मौत का तो ना लेता और खुशियां मनाता है उस पर। अफसोस है और लाना है उस कौम के ऊपर जो अपने नबी के मरने पर भी खुशियां मनाती। 12 वफात मनाते हैं, और अब जब वफात का माना पब्लिक को समझ में आने लगा फौरन नाम बदल दी, 12 रबी अव्वल, मिलाद शरीफ, मिलादुन नबी, नाम बदल दिए। आज से 10-20 साल पहले क्या था, ये वफात ही था। और याद है कि रसूलुल्लाह की पैदाइश में इख्तिलाफ है, 9 रबी अव्वल, 10 रबी अव्वल, 11 रबी अव्वल और 12 रबी अव्वल। अक्सर जो सीरत के उलमा उन्होंने 9 रबी अव्वल खवी बताया। बहरहाल ये नबूवत चूंकि आप नबी होने वाले किसी को पता नहीं था, लेकिन इंतकाल का हुआ बिल्कुल यकीनी है 12। नबी की मौत और खुशियां मनाता है ये सब शियाओं ने, हमारे जितने असलाफ है उनकी मौत पर हमको खुशियां मनाने लगे। जहां गम था वहां खुशियां, और जहां खुशियां थी वहां गम मनाने लगा। मेरे अलग इंतकाल हो गए 14 साल हो गए, आज गम की जरूरत नहीं है हमें। गम सिर्फ 3 दिन होता है, 3 दिन से ज्यादा नहीं होता, याद रखिए। गम सिर्फ 3 दिन होता है इस्लाम, तो लगाया खुशी मनाने। लेकिन देखो नबी की मौत पर ये भी हराम, इसमें हिस्सा लेना, किसी भी किस्म का काम करना, चंदे देना, सारी चीजें हराम है। जब बिदत हराम तो पूरे हराम। इस तरह ईद गदीर मनाना, ईद गदीर मनाते हैं वो आता है फला होता है और ये सब जो है, कोई अली रजान के इंतकाल पे तो, कोई उस्मान इब्न अफ्फान के इंतकाल पे, तो उमर इब्न खत्ताब के इंतकाल पे सब ईदें बनी हुई थी, शियाओं ने बनाई। देख लीजिए इनकी ईदों को थोड़ा। इसी तरह जो है इंसान की पैदाइश की बिदतें, कितनी बिदतें होती हैं इंसान की पैदाइश से पहले। पैदा हो गया इंसान, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हदीस में आता है कि जब आपकी घर औलाद हुई तो आप जो है उसको 7वें दिन आपने दम दिया, मतलब जुबह किया जानवर, अकीका किया, उसके बाल तराशते, उसका नाम रखते और जो है उसके बालों के वजन के बाद सोना या चांदी तकसीम करते। ये अमल था सुन्नत, یہ سنت. اگر آپ کو بچے کی پیدائش پر مطلب بچے کا استقبال ایسا ہونا چاہیے ساتویں دن, جو کرنا تھا وہ یہ کرنا تھا. ہم کیا کرتے ہیں سنت کی مخالفت, دیکھ کیسے کرتے, چھٹی کرتے لیکن ساتویں نہیں کرتے. ایک دن کا ہی فرق ہے صرف دونوں, لیکن چھ ہو رہا سات نہیں ہوتا. لیکن مطلب ہر معاملے میں ہم نے ٹھان لیا کہ رسول کی مخالفت ہی کر کے رہیں گے, کوئی معاملہ ہو چاہے ہماری زندگی کا. چھٹی مناتے ہیں ساتویں نہیں, اور اس کے بعد کیا مناتے ہیں چالیسواں چلا. او ہو, یہ تو اتنی بہائی کی رسم ہے جس کی کوئی انتہا نہیں ہے, یہ اتنی بہائی کی رسم ہے جس کی کوئی انتہا نہیں ہے. چالیس دن بعد چلا, یہ کیا چلا کیا ہوتا ہے مجھے بتائیے, کیا چلا کیا ہے بتائیے, چلا کیا ہوتا ہے. چالیس دن ہوتے, چالیس دن کس کو ہوئے اور کہہ کے ہوئے, اور وہ ڈھول پیٹ کے اعلان کر رہا کہ اب چالیس دن ختم ہو گئے, اب جو ہے اندازہ لگائیے, اندازہ لگائیے صرف اس کی خواہات کا. چالیس دن عورت ناپاک ہے, چالیس دن پاک ہوئی اس نے غسل لیا, اور تو ڈھول رہا کے اعلان آج چلا ہے. آئیے سب کیا مطلب حیرت ہوتی ہے کہ بدعت اور اس پہ یہ بہائی کی اور عجیب عجیب عمل ایجاد کی. اور یہی ہوتا ہے جب دین خالص چھوڑتے ہیں, ایسے ہی گرتے ہم گڑھوں میں جا جا کر. تو ساتویں منائیے, سنت سے ثابت ہے. بکرا ذبح کیجیے, بال تراشی, نام رکھیے, بالوں کے وزن کے بعد سونا چاندی تقسیم کیجیے, یہ ہے سنت, اس کو عمل ملائیے. اسی طرح مرنے کی بدعتیں, مرنے کی بدعتیں, اتنی بدعتیں مرنے کی تو جس کی حد نہیں. مرنے والا تو مر گیا, اسے گھر والے کھلا کھلا کے اور پلا پلا کے بہت سے مر جا رہے اس کے, اور ہر بدعت کا خاتمہ بولے نہ کھانے پینے پہ ہوتا. جنازے کو کھاندہ دیے تو کھانا ضروری گھر پہ جا کے بولے کیوں, تو کھاندہ وہ ادھار رہ جاتا. کھاندہ بولے ادھار, ارے تو احسان کیا کھاندہ دے کر, حدیث میں اس کو تم کو ثواب ملتا کھاندہ دینے کا, یہ کہاں سے لگ کھاندہ ادھار رہ جاتا, یہ کھانے کے چکر ہے صرف, کھاندہ ادھار ہے اب کھلاؤ. اور وہ مر گیا اس گھر میں آدمی, وہ کھانا بنا رہا, عورتیں کھانا بنا رہی, کیوں وہ کھلانا نہیں, اتنے مردے آ کے بیٹھ گئے, وہ تو ایک گیا کھلاؤ. اور اب پوری بدعتیں کھانے پر دیکھیے, جتنی بدعتیں گنا میں نہ تھا, عید میلاد کھانا, کنڈے کھانا, گیارہویں کھانا, نیاز منت مرادے کھانا, عرس کھانا, صرف کھانا. آپ دیکھیے کوئی بدعت میں کو بغیر کھانے کی ہوتا ہے, ایک مخلص بدعت جو بغیر کھانے کی ہوتی ہے, اخلاص کے ساتھ کمپلیٹ بدعت جو ہے اخلاص کے ساتھ ہے, کوئی اس میں کھانا پینا نہیں. ایک بتا دیجیے, صرف ایک بدعت بول رہا ہوں, ایک رس. مر گیا تیسرے دن کھانا, اس کے بعد دسویں دن کھانا, کیوں بولے دسویں دن پورے جو جو کھانے ان کو پسند تھے, ابا کو, امی کو, نانی کو, چچی کو, وہ بنا کے رکھ دینا. اور کیا ہوتا پھر, افسوس, اتنا گھٹیا عقیدہ, کفر, ایک دم کفرانہ کافرانہ, کہ روحیں آتی ہیں بولے ان کی, اور وہ چیز دیکھتی ہے, جو کپڑے پسند ہو بھی رکھنا, اور انتظار بھی ہوتا ہے, کھانا رکھ دیتے فاتحہ وغیرہ سے بیٹھے رہتے, ادھر سے ایک تتلی اڑ کے آتی, ابا تتلی بیٹھی, روح آئی نا. اصل بولے تو روحیں شکلیں لے کے آتی بیٹا, سیدھا نہیں آتی نا, تتلی آپ چھیڑنا نہیں. بلی آ گئی, ایک دادا کو بہت پسند تھی, وہ اس میں آ گئے ہوں گے دادا. افسوس ہے کہ ایسی عقیدے گھٹیا قسم کی, کافروں کی جیسے. روحیں جب مرتی ہے نا تو ایک مقام پہ بند کر لی جاتی ہے. انشاءاللہ العزیز 27 دسمبر سپٹمبر کو میرا اس کے درس ہے, جو ہے خبر کا بیان, اس میں لوں گا انشاءاللہ اس کی تفصیلات. تو مرنے والا تو مر گیا, اس کی زندگی میں کبھی اس کے بیٹے نے اس کو نان کھا لیا اور بریانی نہیں کھلائی, لیکن مرنے کے بعد سب کو کھلاتا ہوں. مردے کے نام پہ سب کھایا جا رہا, لیکن زندہ تھا کھانے کو ترستا تھا, ویسے مرا بھوکا, اس کو نہیں کھلایا کسی نے. جب اس کو جو پسند تھا لا کے نہیں کھلائے, جب پسند تھا وہ پہنا ہی نہیں, مرنے کے بعد سب مل کے اس کے نام سے چور رہے. عجیب بات ہے نا, کیسی عجیب بات. دسواں, پھر اس کے بعد بیسواں, اس کے بعد تیسواں, اس کے بعد بھول گئے تھے آپ تیسواں بھی. نہیں تو شہروں میں تھوڑا سی بدعت کو شارٹ کٹ کیے, لیکن وہ باقی جگہ تھا نا, ختم کہاں ہوئی وہ. مطلب مرنے والا مر گیا, یہ کھلا کھلا کے مر رہا, دیکھیے تیسرے دن کھلا رہا, دسویں دن کھلا رہا, بیسویں دن کھلا رہا, چالیسویں دن, تیسویں دن, اور چالیس دن ہو رہی ہے, اور دعوت رخے اور کارڈ بھی چھپ رہے, اور کھانوں میں بھی تھوڑی سی تبدیلی رہتی, کیوں تھوڑی سی تبدیلی. کیا تبدیلی ہے کھانے میں, کہ روٹیاں بولے وہ ایسی لمبی نہیں ہونا, گول رہنا, یہ ہو گئی چہلم کی روٹیاں, اور لمبی ہے تو بولے شادی ولیمے کی, خوشی کی روٹیاں. کیسی بدعت ایجاد کر لی ہم نے. اگر اسی لیے میں نے کہا کہ اگر کوئی صحابی آ جاتا ہے اس دور میں تو کہتا یہ دین اسلام نہیں, یہ مسلمان نہیں, ان کا نام ہو سکتا ہے یہ مسلمان کہتے ہو, اسلام کو ماننے کا دعویٰ کرتے ہو, یہ مسلمان کوئی صحابی مانتا ہی نہیں, بلکہ اگر فتویٰ پوچھتے تو کفر کا فتویٰ لگا کے چل جاتا. یہ ہمارے اعمال ہیں. اسی طرح جو ہے مرنے پر خبروں کا پکی کرنا, یہ سخت بدعت ہے اور یہ کفر اور شرک تک لے جاتی ہے، اس لیے اس کو میں نے اس میں شامل کیا. اسی طرح جو ہے تیسرا بیسواں اور چالیسواں منع، اسی طرح جو ہے عاشورے کا، یا اسی طرح کھانوں پر فاتحہ دلانا، یہ بھی سننے ثابت نہیں. اب لوگ پوچھتے ہیں سورہ فاتحہ تو قرآن میں ہے نا، پھر کیوں نہیں پڑھ سکتے؟ سورہ فاتحہ قرآن میں ہے، میں بھی سمجھتا ہوں، اور اللہ کے رسول صلی اللہ علیہ وسلم زیادہ جانتے تھے سورہ فاتحہ کا کیا فائدہ اور کہاں کہاں پڑھنا چاہیے. کیا انہوں نے کبھی کسی کھانے پڑھا؟ مجھے بتائیے، میرا سوال تو عام ہے ایک دم. ایک واقعہ بتا دیجیے، ایک. یہاں تو معاملہ یہ ہے کہ ایک صحیح حدیث کے صرف محتاج ہے ہم لوگ، مل جائے سر آنکھوں پر وہ ہمیں، نہ ملے تو پھر خلاص، یہ عمل چاہے پوری دنیا کرے وہ ہم اس کو تسلیم نہیں کر سکتے، ٹھیک ہے. اور ایسے کئی عمل ہیں. بہرحال میں نے اپنے آپ کو اختصار سے کام لیا اور اس معاملے پہ روکا ہوں. اللہ سبحانہ تعالیٰ سے آخر میں دعا ہے، اپنی بات اس پہ ختم دعا ہے کہ اللہ سبحانہ تعالیٰ کہنے سننے زیادہ ہمیں عمل کی توفیق دے. اللہ سبحانہ تعالیٰ ہمیں جو ہر قسم کی کھلی اور چھپی بدعتوں سے ہماری حفاظت کرے، ہر قسم کے شرک کھلے اور چھپے شرک سے، اور کھلے چھپے کفر سے، اور کھلے چھپے نفاق سے ہماری حفاظت کرے. اور اللہ سبحانہ تعالیٰ دین کی ہمیں صحیح سمجھ دے، دین کو سمجھنے کا صحیح جذبہ ہمیں دے، اور اس پہ عمل کرنے کی توفیق دے. جب تک زندہ رکھے اسلام اور ایمان پر زندہ رکھے، جب بھی موت دے ایمان پر موت دے. وآخر دعوانا الحمد للہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.